ले हेर्छौँ। त्यसैले गएको 2 हप्ताभन्दा बढी होला, सायद झन्डै 3 हप्ता होला। मैले खालि 4 अध्यायको सुरुकै कुराहरूमा मैले हेरिराखेको थिएँ, अनि कतिचोटि त्यो कुरा अहिले एकछिनमा हामी सायद त्यसलाई फेरि पनि हेर्नेछौँ। त्यसैले आज मैले तपाईँहरूलाई 12देखि तलतिर पहिलो तिमोथी 4:11 चाहिँ यिनै कुराको आज्ञा देऊ र सिकाऊ भनेको चाहिँ, 11:को यिनै कुरा भनेको चाहिँ 4 अध्यायको 1 देखि 10 पदसम्मका कुरा भन्ने अर्थ लाग्छ, त्यो हामीलाई थाहा छ। अनि आज्ञा देऊ र सिकाऊ होइन, त्यसैले सिकाउने कुराको बारेमा छ। तर अब यो विषयलाई हामीले हेर्दाखेरि यहाँनिर थुप्रै शीर्षकहरू दिन सकिन्छ आजको खण्डलाई। अब एउटा शिक्षा के हुनुहुन्छ, युवा अवस्थाको घमण्डको खतरा, त्यो पहिलो अध्यायको त्यो 4 अध्यायको 12 पदमा नै हेऱ्यो भनेदेखि चाहिँ त्यो कुरा तपाईँले देख्नुहुन्छ। अर्को बोली आचरणमा हाम्रो उदाहरण, हामी कसरी उदाहरण बन्न सक्छौँ, तपाईँलाई म मेरो त्योबाटै देखाउन चाहन्छु। सो 11 अध्यायमा यो कुरा, आजको विषय मैले चाहिँ दुईवटा विषय राख्न सक्थेँ, तर मैले आज विशेष गरिकन यो दुईवटै विषय मिल्छ आजको कुरा। जस्तै हामी खालि सर र मेन थिममा मात्रै जान्छौँ, डिटेलमा गयो भने धेरै कुराहरू हामीले यो खण्डहरूमा सिक्न सक्छौँ, तर मेन थिममा सर र मात्रै जान्छौँ, त्यसले गर्दाखेरि हामी छिटो जान सक्छौँ। जवान पास्टरलाई सुझाव एउटा भन्न सकिन्छ भने, अर्को चाहिँ ख्रिस्टको असल सेवकको जिम्मेवारी। यो सेवक भन्ने शब्द चाहिँ मैले कसरी राखेको छु भने, मिनिस्टर भन्ने शब्द अङ्ग्रेजीमा कमेन्ट्रीहरूमा लेखेको छ। अनि वास्तवमा मिनिस्टर भनेको चाहिँ, मैले योभन्दा पहिला पनि तपाईँलाई अलिकति भनेको थिएँ, परमेश्वरको वचनको सेवकाई गर्ने र मानिसहरूलाई पास्टरल सेवा दिने व्यक्तिलाई मिनिस्टर भनेर भनिन्छ। अब त्यसलाई ठिक्क नेपालीमा अनुवाद गर्यो भने मन्त्री भने पनि त्यही हो, खासमा त्यो काम गर्ने व्यक्ति भन्ने अर्थ लाग्छ। अब नेपालमा मन्त्री भनेर चाहिँ ठुलो पदमा बस्ने व्यक्ति होइन भन्ने अर्थ लाग्छ, धेरै सुविधा लिने व्यक्ति होइन, धेरै अधिकार पाएको व्यक्ति, सेवक काम गर्ने भनेर चाहिँ आउँदैन त्यति धेरै। त्यसैले यहाँनिर असल सेवक, अथवा यहीँ तपाईँले भन्न सक्नुहुन्छ असल पास्टर अथवा एल्डर, मण्डलीको असल पास्टर अथवा एल्डर अथवा अगुवा को चाहिँ जिम्मेवारी भनेर चाहिँ हामी यो आजको शीर्षक 4 अध्यायको पहिलो तिमोथी 4:11 देखि अन्तिमसम्म 16 पदसम्म हामीले यो कुरा हेर्न सक्छौँ। अनि तपाईँलाई मैले यहाँ करिब करिब 2टा शीर्षक राखेको छु, मैले 2टा छुट्टी छुट्टी बुँदा राखेको छु, त्यसलाई छुट्याउन सकिने। तर हामी चाहिँ सरसर्ती खालि एउटा बाइबलको पदैबाट चाहिँ मैले तपाईँलाई हेर्ने विचार गरेको छु, ताकि हामीलाई बुझ्न सजिलो होस् होइन। अब पहिलो 4 अध्याय के अरे 4 पदमा तपाईँले 12 पदमा हेर्नुभयो भने चाहिँ के देख्नुहुन्छ भन्दाखेरि, जवान छौ भन्दैमा कसैले तिमीलाई तुच्छ नठानोस् भन्ने शब्दले चाहिँ पहिलो कुरा चाहिँ एउटा जवानीको अवस्थामा मान्छेमा अरूले एक प्रकारले नीच प्रकारले हेर्ने, नराम्रो व्यवहार गर्ने को साथसाथै आफैलाई पनि विभिन्न किसिमको पर्सनालिटी, उसको व्यक्तित्वमा चाहिँ परिपक्वता नआएको, धेरै कुरामा परिपक्व नभएको हुनाले जवान मान्छे के हुन्छ, छिटै रिसाउने, छिटै घमण्डमा फुल्ने, आफै धेरै सोचाइ गहिराइमा हुँदैन नि, परिपक्व भन्छ नि, परिपक्व त्यो हलो जोत्ने मान्छेलाई जब पहिलो सुरुको बहर दाउँदाखेरिको याद छ कि छैन, मैले एक दुईचोटि गरेको छु गाउँमा, सुरुको बहर चाहिँ अब एकदमै मजाको बहर हुन्छ, बलियो हुन्छ होइन, अनि बल धेरै हुन्छ, तर त्यो बानी हुँदैन। त्यस कारण त्यो जहिले पनि उसलाई चाहिँ हामीले एउटा असल पाको गोरुसँग राखेर दाउँछौँ, तर त्यो कति कुद्छ भनेदेखि सुरु सुरुमा चाहिँ त्यो गोरुलाई नै तान्न खोज्छ, अनि पछाडि चाहिँ फेरि छेर्न थाल्छ, किनभने त्यो धेरै शक्ति पहिले खर्च गर्छ नि, भन्दाखेरि उसको त्यो टेम्परमेन्ट हरेक कदममा देखिन्छ क्या, पछि गएर लोत्रै लोत्रै भाव हुन्छ क्या, अनि बल्ल दाउँदा 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 के हुन्छ, ठिक्क ऊ पनि तममा जाने हुनसक्छ। यो मान्छेको पनि स्वभावमा यो कुरा हुन्छ, त्यसले युवा अवस्थाको घमण्डको खतरा क्रिस्चियनहरूमा हुन्छ। त्यसैले हामीले जहिले पनि आफैलाई चेक गर्नुपर्छ, विशेष गरी हामी उमेरमा पनि विश्वासमा पनि जो अलिकति नयाँ छौँ। त्यसको मतलब नयाँ मान्छे नराम्रो हुन्छ भन्ने होइन, राम्रो हुँदैन भन्ने होइन, तर त्यो परिपक्वताको पनि एउटा टाइम हुन्छ। जस्तै एउटा बालक चाहिँ सानो भएर हुर्किँदै गएपछि परिपक्व हुने कुरामा, वयस्क हुने कुरामा चाहिँ 18 देखि 21 वर्ष होइन। अब यहाँ अमेरिकामा चाहिँ नेपालमा पनि 18 वर्षमा भोट हाल्ने छ के अरे, पहिले पहिले 21 वर्ष पुग्नु पर्थ्यो। अनि यहाँ अमेरिकामा अर्को कुरा के छ भनेदेखि, सायद नेपालमा पनि छ कि मलाई थाहा भएन, यो 18 वर्षभन्दा कति वर्ष, केटीहरूको उमेर कति वर्षभन्दा पहिला बिहे गर्यो भने नाबालक त्यो नियम लाग्ने नेपालमा अहिले सुरु भएको छ होइन। अब यहाँ अमेरिकामा त्यस्तो चाहिँ छैन, तर पसलमा चुरोट किन्ने, रक्सी जाँड किन्ने कुरामा चाहिँ 21 वर्ष पुग्नुपर्छ होइन, धेरै कुराको लागि 21 वर्ष पुग्नुपर्छ। यहाँ 18 वर्षकोले त्यो अधिकार पनि पाउँदैन। त्यसको मुख्य कारण के हो भन्दाखेरि, उसको चाहिँ उमेरले गर्दा ऊ परिपक्वतामा आउन सक्छ, उसको समझ विकास हुन्छ। त्यो यो कुरो हामी जहिले पनि मान्नुपर्छ। तर हामी त मान्छेहरू त 21 वर्ष त के 26 वर्ष पनि होला, तर कतिचोटि हामी 30-35 वर्ष नाग्नुपर्छ होला जसले गर्दा हामी परिपक्व हुन सक्छौँ। त्यसैले जो हामी एकदमै असल छौँ र जवान पनि छौँ, धेरै असल कुरा हो, तर हामीले जहिले पनि आफैलाई चेक गर्नुपर्छ। अर्को चाहिँ बोली र चालचलनमा राम्रो उदाहरण बन्ने कुरो जो 12 पदमै देख्छौँ, यो दुइटै कुरा 12मा छ। अर्को चाहिँ आफ्नो वरदानको प्रयोग, वरदानलाई चाहिँ प्रयोग गर्ने कुरा, तिमोथीले चाहिँ प्रार्थना गर्दाखेरि हात राखेर वरदान पाएको कुरा हामीले त्यहाँ पढ्छौँ, त्यो एउटा विषय। वरदानको सम्बन्धमा थुप्रै कुरा हामी बुझ्नुपर्ने हुन्छ, आज त्यसको बारेमा सबै बताउन मसँग टाइम छैन। चौथो पोइन्ट चाहिँ आफैलाई तयार राख्नु अनि व्यक्तिगत जीवनमा ध्यान दिनु, अनि मुख्य कुरा सेवाकाईमा एकदमै महत्त्वपूर्ण कुरा चाहिँ, पहिला आफू ठिक छैन भनेदेखि हामीले गरेको काम परमेश्वरको निम्ति हुन्छ भनेर ग्यारेन्टी छैन, किनभने परमेश्वरले पहिला हामी भित्र काम नगरेसम्म, किनभने हामीलाई असल बनाउने त परमेश्वर हुनुहुन्छ नि, हामीलाई सही नबनाएसम्म हामीद्वारा अरूलाई सेवा दिन सकिँदैन। किनभने परमेश्वरको मण्डलीको सेवा भनेको चाहिँ, यो बुझ्नुपर्ने कुरा चाहिँ के छ भने, परमेश्वरको आत्माबाट बाहिर बसेर चाहिँ हामीले सेवा गर्न सक्दैनौँ, परमेश्वरमा रहनुपर्ने हुन्छ। किनभने कुनै पनि सेवाकाई चाहिँ, पास्टरको सेवाकाई चाहिँ पवित्र आत्माद्वारा मात्रै हुन्छ। यो कुरो नबुझेको कारणले नै यो सबै किसिमको समस्या भएको, मण्डलीमा विरोध, फुट, गुटबन्दी, ग्रुपिजम, क्रिटिसाइज गर्ने, कुरा काट्ने, यो सबै कुरा किन हुन्छ भने उनीहरू परिपक्व नभएर, अनि उनीहरूले यो कुरा नबुझेर कि हरेक व्यक्तिमा परमेश्वरको काम हुन्छ, त्यो परमेश्वरले उसको जीवनमा एउटा सही काम पुरा गरेपछि मात्रै उसले अरू काम गर्न सक्छ, भनेको मतलब परमेश्वरको काम गर्न सक्छ। त्यो परमेश्वरको काम परमेश्वर आफैले त्यो व्यक्तिद्वारा अथवा हामीद्वारा गर्नुहुन्छ, जसको लागि पहिला हामीमा गर्नु परे हुन्छ। त्यसैले हामी धेरैचोटि के छौँ भने, पहिला परमेश्वरको काम नै हाम्रो जीवनमा नसिद्धिया हुनाले, हामी पक्का भइसकेको नहुनाले के हुन्छ भने, हामी काममा लागेका हुन्छौँ परमेश्वरको, तर हामीले जानेको छैन, किनभने हामीले राम्रोसँग बुझेकै छैन, अनि हामी विरोध गर्ने, फुट्ने, चर्च फुटाउने, यो सबै कुरा, किनभने मण्डली भनेको त व्यक्तिको त हुँदै हुँदैन नि, कहिल्यै हुँदैन। त्यसैले यो जहाँ मण्डली फुट्ने, विरोध, विद्रोह, विरोध, घमण्ड, यस्तो हुने काम हुन्छ नि, त्यहाँ एउटा कुरा के थाहा हुन्छ भने नि, त्यहाँ यो घमण्डको खतरा छ, अनि त्यहाँ चाहिँ तयार नभएको व्यक्ति, परमेश्वरले उसको हृदयमा पुरा काम नगरेको, किनभने कोही मान्छेको इज्जत बेज्जतसँग सम्बन्धै छैन, परमेश्वरको इज्जत छ कि छैन, महिमा छ कि छैन, त्यो कुरा, त्यसको समाधानको बाटो पनि फरक छ। कुनै पनि कुरा हाम्रो आफ्नो खुसीको निर्णय नै हुँदैन नि, परमेश्वरले निर्णय गर्नुहुन्छ। अर्को यहाँ अन्तिम कुरा मैले राखेको छु, सुसमाचार सुनाउने कुरा चाहिँ सबैको जिम्मा हो, पास्टरको मात्रै होइन त्यो कुरा चाहिँ, यो खालि तपाईँलाई यो एउटा विषय हुनसक्छ, तर म धेरै समय यसमा खर्च गर्न चाहन्न। अनि अर्को चाहिँ, आज सायद यो चाहिँ हामी अलि हेर्छौँ, त्यो अर्को चाहिँ के छ भने, आजको विषय भन्दाखेरि चाहिँ परिपक्वतामा बढ्दै गरेको सेवक चाहिँ वचनमा प्रगति गर्दै अथवा वचनमा गहिरिँदै गएको हुनुपर्छ। यो आजको शीर्षक हेऱ्यो भनेदेखि चाहिँ खासमा परमेश्वरको सेवकको जिम्मेवारी अथवा परमेश्वरको असल सेवकलाई दिएको सुझाव, सल्लाह इन्स्ट्रक्सन भन्ने कुरा गऱ्यो भने चाहिँ पहिलो तिमोथी 4:6 नै 6 देखि 16 सम्मकै कुरालाई एउटै ढिकामा राखेर विचार गर्न सकिन्छ। तर आजको खास तपाईँको बिचमा मैले 13 देखि 16 सम्म मात्रै गर्न लाग्यो, तर 12 पनि हामी गर्छौँ, यहाँ 12 पनि लेख्नु पर्थ्यो। परमेश्वरको वचनमा महत्त्व दिने कुरा चाहिँ पहिलो 1 नम्बरमा हुन्छ। त्योभन्दा पहिला हाम्रो आफ्नो आचरणमा ख्रिस्टको उदाहरण बन्नु पर्यो हरेक कुरामा भन्ने कुरा चाहिँ 1 नम्बरमा राख्नुपर्ने, त्यो मैले भुलेछु। अनि त्यो चाहिँ 13 पद चाहिँ परमेश्वरको वचनको महत्त्व होइन। अर्को कुरा चाहिँ के छ, परमेश्वरको सेवक जो असल सेवक हुन्छ, परमेश्वरको आत्माद्वारा सेवकाई गर्ने, उसको जीवनमा सबभन्दा बढी वचनको महत्त्व हुन्छ, त्यसको बारेमा चाहिँ हामी अलि विचार गर्छौँ। आफ्नो आत्मिकी वरदानको प्रयोग गर्ने कुरा चाहिँ 14 पदमा, अनि सायद तिमोथीले उसको उसमा भएको पवित्र आत्माको वरदानलाई राम्रोसँग प्रयोग गर्न हिचकिचाएको अथवा नगरेको हुनाले नै होला। हामीले यो 14 पदमा देख्छौँ, फेरि पावलले 2 कोरन्थीको 1:6 पदमा पनि त्यसलाई दोहोऱ्याएर पावललाई के अरे तिमोथीलाई सम्झाएको हामी देख्छौँ। त्यसको मतलब त्यो उनको जीवनमा त्यो कमी भयो वरदानलाई प्रयोग गर्ने कुरा। तेस्रो नम्बरमा चाहिँ आफूलाई पूर्णतया ख्रिस्टमा समर्पित गर्नु जो 15 पदमा, अनि ख्रिस्टमा समर्पित नगरेसम्म त्यही यहाँनिर अघि भर्खरै भनेको हामीमा परमेश्वरको काम पुरा गर्नलाई के हुनुपर्छ, हामी समर्पित हुनुपर्छ, ख्रिस्टमा टोटल्ली भरोसा गर्नुपर्छ, संसारलाई त्यागेर उहाँलाई पछ्याउनुपर्छ। अर्को आत्मिकी जाँच लिने, हाम्रो आफ्नो जीवनलाई सधैँ जाँच्नुपर्छ, जसरी हामी वचन सिक्छौँ प्रचार गर्छौँ त्यही अनुसार हाम्रो जीवन पनि भएपछि बल्ल हामी बच्दछौँ र अरूलाई बचाउन सक्छौँ भन्ने यो 16 पदमा तपाईँले देख्नुहुन्छ। त्यसकारणले अब हामी आजको विषयमा जानेछौँ, अनि त्यो चाहिँ तपाईँलाई 12 पदमा पहिलो कोरन्थी 4:12 पदमा, अनि त्यसैले यहाँनिर के छ भनेदेखि यो खण्डमा पावलले एउटा परमेश्वरको सेवक जो आफैले पठाएर एफिसीको मण्डलीलाई सेवा दिइराखेका छन् उसलाई यो शिक्षा यहाँ दिएको कुरा हामी देख्दछौँ। त्यसैले त्यो शिक्षाको मतलब चाहिँ के छ भनेदेखि त्यही कुरा चाहिँ उनले पहिलो तिमोथी 3:15मा तपाईँलाई म त्यो यहाँ मेरो अगाडि रहन्छ, म पढेर सुनाउँछु। पहिलो तिमोथी 3:15मा यही कुरा उनले त्यहाँ भनेका छन्। अनि त्यो के छ भन्दाखेरि कतै म ढिलाएँ भने पनि परमेश्वरको घराना जो जीवित परमेश्वरको मण्डली हो सत्यको खामो र आड हो। पहिलो कुरा त यहाँ मण्डलीको बारेमा, मण्डली के हो भन्ने कुरा यहाँ भनिएको छ होइन। यसको बारेमा हामीले योभन्दा पहिला धेरै छलफल गरिसकेको छौँ। मण्डली चाहिँ सत्यको खामो र एउटा आड होइन, जीवित परमेश्वरको मण्डली। अनि त्यहाँ के लेखाएको छ भने अन्तमा चाहिँ यो मैले पढ्दैछु पहिलो तिमोथी 3:15मा, त्यहाँ कसरी चल्नुपर्छ सो तिमीहरूले जानिराख। यो कसरी चल्ने भन्ने शब्दले धेरै कुरा समेट्छ होइन, हामीले त्यसलाई बुझ्दछौँ। त्यहाँ कसरी चल्नुपर्छ तिमीले जानिराख भन्ने कुरा यहाँ हामी देख्दछौँ। त्यसैले त्यही सन्दर्भमा वास्तवमा यो पुरै 13 देखि 16 सम्म यो कसरी चल्नुपर्छ भन्ने जान्ने भनौँ, अथवा अघि हामीले भनेको चाहिँ एउटा परमेश्वरको दास जो पास्टर छ उसको चाहिँ जिम्मेवारी के हो, अथवा उसलाई कसरी एउटा परमेश्वरको असल सेवक भएर सेवा गर्ने भन्ने जुन सुझाव दिएको छ, अथवा उसको जिम्मेवारी के छ, यो जसरी हेरे पनि यो सबैलाई एकै ठाउँमा राखेर हेऱ्यो भनेदेखि एउटा पास्टरले कसरी सेवा दिनुपर्छ। अब यहाँनिर पास्टर भन्दाखेरि तपाईँलाई अलिकति 1-2 कुरा म के भन्न चाहन्छु भने, अहिले यहाँ जतिजना तपाईँ यहाँ मेरो अगाडि हुनुहुन्छ धेरैजना तपाईँहरू पास्टर हुनुहुन्छ, तर धेरैजना तपाईँहरू पास्टरको नाम छैन तर तपाईँको सेवा पास्टरको छ। तपाईँ जो प्रचार गर्नुहुन्छ तपाईँको सेवा प्रचार गर्ने काम पास्टरको काम नै हो होइन। पास्टर अथवा एल्डर होइन, पास्टर भनेको नै एउटा टिचिङ, शिक्षा दिने, सिकाउने वरदान पाएको, जुन चाहिँ एफएससी 4 को 11 पदमा होला होइन, त्यहाँनिर 5 वटा वरदान तपाईँले देख्नुहुन्छ। त्यो पास्टर टिचर चाहिँ सँगसँगै आउँछ, शिक्षा दिने, प्रचार गर्ने, अथवा त्यहाँ अर्को पनि विषय पास्टरको चाहिँ पास्टोरल सेवाकाई भन्छ। भेडाहरू भनेको चाहिँ अब यहाँ त्यो भेडाको शब्द चाहिँ विश्वासीहरूलाई मन नलाग्न सक्छ, मन नपर्न सक्छ, तर येशु प्रभुको भेडा भन्ने शब्द जरुर मनपर्छ, किनभने गोठालो चाहिँ उहाँ हुनुहुन्छ। त्यसरी हामीले बुझ्नु पर्यो होइन, उहाँले के भन्नुहुन्छ, मेरो भेडाले मेरो स्वर सुन्छ अनि मेरो पछि लाग्छ, म त्यसलाई चिन्छु होइन। 10 अध्यायमा पुरा येशु प्रभुले त्यसको बारेमा भन्नुहुन्छ। त्यस कारणले येशुको भेडाहरूलाई येशु प्रभुले एउटा असल अगुवाको रूपमा, एल्डर, पास्टर अथवा बिसप अथवा तपाईँले गोठालो भन्नुहोस्, जे भन्नुहोस्, त्यो सेवाको लागि अलग गर्नुहुन्छ, बोलावट दिनुहुन्छ, जिम्मा दिनुहुन्छ, उसमा बोझ हालिदिनुहुन्छ। अनि त्यो अब एउटा अर्को पोइन्ट चाहिँ के हुन्छ भनेदेखि नि, धेरैचोटि नेपालको परिप्रेक्ष्यमा चाहिँ समस्या के आउँछ भने, एकजनाभन्दा अरू पास्टर हुन चाहँदैन, चाहँदैन मतलब हुन दिँदैन, एउटा मात्रै पास्टर हुन्छ, किनभने उसले उनै सबै उसले भने जे जे छ त्यो सबैले गर्नुपर्ने भने जस्तो हुन्छ होइन। त्यो इन्फेरियर कम्प्लेक्स भन्छ नि, त्यो के भन्छ भने उसले न जिति पो हाल्छ कि यस्तो खालको, यो सबै कुराको बारेमा भन्ने विषयमा मसँग समय चाहिँ छैन, किनभने देयर सो मच, धेरै कुरा गर्न सकिन्छ यो सम्बन्धमा, किन हामी परमेश्वरको सेवकाईमा हुँदाखेरि चाहिँ कसैले स्वतन्त्र भएर एकले अर्कालाई उत्साह दिएर हामी अगाडि बढ्न सक्छौँ परमेश्वरको महिमाको लागि। त्यो मन चाहिँ परमेश्वरमा राखेपछि कुरा सिद्धियो, किन यहाँ लिनुपर्ने व्यक्तिगत केही पनि होइन, कसैलाई कसैको अगाडि केही गर्नु छैन, हामीलाई एउटा कुरा गर्नु छ, परमेश्वरको महिमा, उहाँको इच्छा, अनि उहाँले हामीलाई चुन्नु भएको कुरा, बचाउनु भएको कुरा, जिम्मा दिनुभएको कुरा चाहिँ बाइबलले के भन्छ, संसारलाई नबनाउँदाखेरि नै उहाँले हाम्रो बारेमा चुन्नु भएको थियो होइन। तपाईँले एफिसीमा पढ्नुभयो भने 1 अध्यायको 4मा, त्योभन्दा तल, अनि त्यसपछि तपाईँले विशेष गरी रोमी 8 अध्यायमा चाहिँ यसको बारेमा धेरै कुरा 29-30 पदतिर तपाईँले देख्नुहुन्छ राम्रैसँग, कि संसारको बन्दै नबन्दाखेरि परमेश्वरले हामीलाई चुन्नु भएको छ। त्यस कारण यो सेवकाई भन्ने, मण्डली भन्ने कुरालाई ख्यालख्याल लिनु हुँदैन, त्यो पहिलो कुरा चाहिँ तपाईँलाई मैले भन्न चाहेँ। त्यसैले आजको विषय सुरु गर्दै गर्दाखेरि मैले फेरि पनि भने, ख्रिस्टको असल सेवकको जिम्मेवारी अथवा उसले कसरी सेवा गर्ने, अथवा त्यो व्यक्तिलाई दिएको सुझाव, परमेश्वरको वचन जसरी भने पनि हुन्छ, तर यसले हामीलाई के गर्दैछ भने, मण्डलीलाई के शिक्षा दिने, मण्डलीलाई के आवश्यकता छ र त्यो अगुवाले त्यसलाई कसरी पुरा गर्ने, उसको जिम्मा के हो, यी सबै कुराहरू चाहिँ हामी यहाँ हेरिराखेका छौँ। यी बाइबलको पदमा जे छ त्यही, त्योभन्दा बाहिरको कुरा हामी केही पनि विचार गर्दैनौँ। त्यस कारण सर्वप्रथम म पहिलो तिमोथी 4 को 12 पदबाट सुरु गर्न चाहन्छौ, अनि यहाँनिर चाहिँ यो छ, यो पत्र लेखेको समयमा तिमोथीको उमेर कति थियो तपाईँलाई थाहा छ, पहिलो तिमोथी लेख्दाखेरि मैले कमेन्ट्रीहरूमा पढ्दाखेरि यो पत्र लेख्दै गर्दाखेरि तिमोथी 30 देखि 35 वर्ष, अनि आज यहाँ कतिजना चाहिँ 30 देखि 35 वर्षका पनि छन्, यहाँ पनि छन् होइन। त्यो 30 देखि 35 वर्षकोलाई चाहिँ हामी त निकै परिपक्कै भन्छौँ होइन। हाम्रो अब यहाँ सबभन्दा कान्छो चाहिँ सालोम, भन्दा कान्छो कोही छ यहाँ, सबभन्दा कान्छो सालोम नै होला यहाँ होइन, 27 वर्षभन्दा सानो छैन नि। त्यसरी कहिलेकाहीँ उमेरले सानो भयो भनेर हामीले नराम्रो विचार गर्नु हुँदैन, किनभने सानो मान्छे पनि परिपक्व पनि हुनसक्छ, तर हामी जहिले पनि आफैलाई संयम, धीरज, विनम्र बनाउनु पर्छ। त्यसैले कहिलेकाहीँ उमेरको कारणले समाज र संस्कृति के भन्छ, कल्चर, चलनमा चाहिँ के हुन्छ नि, यो त्यति सुनिदिँदैनन् मान्छेले, अलिकति तल्लो कि दृष्टिले हेर्नु सक्छन्, त्यो समाज हुन्छ नि, हाम्रो मण्डलीमा नगर्ला त्यस्तो, तर पनि के हुन्छ भने, अनि त्यो सानो मान्छेलाई पनि के लाग्छ भने, मैले चाहिँ भन्ने होइन, म चाहिँ सानो छु भन्ने पनि हुन्छ। त्यस कारण यो तिमोथीको उमेरको बारेमा यहाँ मैले भन्न खोजेको कुरा चाहिँ के छ भने, किन यो 12 पदमा तिम्रो जवानीलाई अरूले के भन्छ, यहाँनिर तुच्छ नठानोस् होइन, तुच्छ नठानोस्। त्यस कारण त्यो शब्द जुन चाहिँ छ, तुच्छ नठानोस्, तिम्रो जवानीलाई हेला गर्न नदिऊ। त्यो विभिन्न अनुवादमा फरक फरक त्यसको शब्द प्रयोग गरेको छ, अनि त्यसलाई कहिलेकाहीँ अलिकति यो जवानी भन्ने शब्द हुने बित्तिकै मान्छेले के विचार गर्छ भने, यो जवानी हुन्छ नि जवानी, यङ के भन्छ त्यसलाई, रोमान्स खालको जवानी, यो यहाँ त्यो भने होइन नि, अलिअलि हुनसक्छ तर विशेष चाहिँ यहाँ चाहिँ उमेरको काँचो होइन, उमेर सानो सानो उमेर, किनभने त्यहाँ एफिससमा त्यतिखेरको मण्डलीमा सायद धेरै जवान के अरे अगुवाहरू चाहिँ उनीभन्दा धेरै उमेर गइसकेका परिपक्व थिए होइन। जस्तो तपाईँहरूको अगाडि म आएँ भने, अब योभन्दा पहिला त म अलिकति बिचबिचमा अथवा अलिक सानो सानो हुन्थेँ, मलाई धेरै त्यस्तो याद छ। यस्तो खालकोमा बसेर आफू चाहिँ सबैको कुरा सुन्ने, सबैभन्दा सानो, सबैले भाइ भन्छ, मलाई थाहा छ नि त्यो। अनि भाइ भन्दा भन्दा मलाई चाहिँ कहिलेकाहीँ चाहिँ मभन्दा भाइले पनि भाइ भने मलाई सम्झना छ, म उनीहरूको नाम तपाईँलाई भन्दिनँ। कतिजनाले अहिलेसम्म पनि भाइ नै भन्छ, मैले सुधारेको छैन, अहिले त भन्दैन पनि होला, मेरो कपाल सेतो भइसक्यो। एनिवे यो त्यो केही मतलब छैन त्यसको, तर सब मुख्य कुरा चाहिँ हामी सिन्सियर हृदय होइन, साँचो हृदयको हुनु पर्यो। त्यसैले आजको विषयबाट सिक्नुपर्ने कुरा चाहिँ हामी सिकौँ है त। त्यसैले पावलले लेखेका छन् कि तिम्रो जवानीलाई कसैले तुच्छ नठानोस्। त्यसको मतलब चाहिँ तिमोथीको अरूले तिमोथीलाई कसरी विचार गरिरहेछन् होइन, अथवा एउटा सबभन्दा मुख्य कुरा, मैले सायद तपाईँहरूको अनुहार हेर्नुभन्दा यहाँ स्लाइड नै देखाउँ, अनि ताकि तपाईँलाई म त्यो पदबाट पढ्न सक्छु। यहाँनिर 12 पद, कुनै मानिसले पनि तिम्रो जवानलाई तुच्छ ठान्न नपाओस् होइन। त्यसैले यहाँनिर मुख्य गरेको नै उसको उमेरमा काँचो भएको, सानो उमेरको भन्ने अर्थ नै बढी लाग्छ यहाँ क्या। त्यो तपाईँले त्यो विचार गर्नुहोस्, सबभन्दा सानो छ भने त ऊ त बच्चै हो, तिमी त छोरा जस्तो भनेर कहिलेकाहीँ ठट्टा गर्छ नि। अनि तर यहाँनिर के शिक्षा दिएको छ उसलाई, नपाओस्, तर तिमीले यसरी अरूको अगाडि नमुना बन्नु पर्यो, जसले गर्दा उमेर केही मतलब छैन, यी कुराहरू मतलब छ, यसले तिमी नमुना बन्न सक्छौ र तिमीभन्दा धेरै उमेर गएका व्यक्तिले पनि तिमीलाई पछ्याउन सकोस्। नमुना भनेको उदाहरण होइन, इक्जाम्पल, वचनमा, चालचलनमा, प्रेममा, आत्मामा, विश्वासमा, शुद्धतामा, तिमी विश्वासीहरूको लागि नमुना बन। मैले खासमा यो कुराहरूको लागि अर्को पदहरूमा पनि हेरेको थिएँ, यो एउटा यहाँ यो चाहिँ अर्को अनुवाद, यो यसमा चाहिँ के लेखेको छ भने, जवान छौ भन्दैमा कसैले तिमीलाई तुच्छ नठानोस्, तर के भनेको छ यहाँ, तुच्छ नठानोस् तर विश्वासीहरूको अघि बोली वचन आचरण र प्रेममा विश्वासमा र शुद्धतामा तिमी एक उदाहरण बन। वास्तवमा यो चाहिँ मैले यहाँ कतातिर आत्मामा, यो चाहिँ अर्को अनुवाद हो, तपाईँको बाइबलमा छैन होला यो, त्यसैले यो चाहिँ हामी सधैँ पढ्ने बाइबल चाहिँ यो होइन। त्यसैले यहाँनिर चाहिँ यो आत्मा भन्ने कुरा थपेको छ क्या, आत्मा भन्ने कुरा थपेको छ, त्यसैले मैले अनुवादमा पनि अर्कोमा पनि हेर्थेँ। यहाँनिर मुख्य बुझ्नुपर्ने कुरा के छ भनेदेखि, उमेरको कारणले अब तिमोथी चाहिँ भर्खरकै थिए, मान्छेहरूले उनलाई चाहिँ त्यो कारणले अलिक के भन्छ त्यसलाई, के भन्छ त्यसलाई भने इन्टिमिडिएटेड भन्छ नि, कहिलेकाहीँ मान्छेहरूको अगाडि चाहिँ अलिकति लज्जा मान्ने, अलिकति के भन्छ अप्ठ्यारो मान्ने, यो खालको कुरा हुन्छ नि, किनभने म चाहिँ परिपक्व छैन, म चाहिँ सानो छु भन्ने। पावलले चाहिँ तिमोथीलाई चाहिँ सम्झाइराखेका छन् होइन। त्यसैले कहिलेकाहीँ हामीले एउटा विचार गर्नुपर्छ, हामी जवान छौँ भनेदेखि एउटा पक्षले हेर्दाखेरि हामी धीरज भएर नम्र भएर आफैलाई सही ठाउँमा राख्नुपर्छ, अगाडि धेरै बढ्न खोज्नु हुँदैन, बाठो हुन खोज्नु हुँदैन, एउटा पोइन्ट त्यो भयो, ताकि हामी आफैलाई कन्ट्रोलमा राख्न सकौँ। दोस्रो पोइन्ट के हो भने, हामी जवानै भए पनि परमेश्वरमा हामीलाई दिएको वरदान अनुसार र उहाँको वचन पालन गरेर हामी धेरै उमेर भएको बिचमा पनि एउटा उदाहरण पनि बन्न सक्छौँ, त्यो अर्को पक्ष भयो। अनि यहाँनिर चाहिँ दुइटै कुरा यहाँ चाहिँ तिमोथीलाई लागु हुन्छ, अनि तिमोथीलाई विशेष गरी यहाँ के छ वचनमा, त्यो कुरा चाहिँ मैले तपाईँलाई अलिअलि यहाँ एक्सप्लेन गर्न प्रयास गरेको छु। त्यसैले मान्छेहरू परिपक्वतामा बढ्नको लागि चाहिँ यी सबै कुरामा चाहिँ, अब यहाँ भन्दाखेरि अघि तपाईँलाई मैले सुरुमा 11 पदमा तपाईँलाई मैले पढेको थिएँ, अनि त्यसपछि 15 पद तिनको पन्ध्र पनि पढेको थिएँ, अनि एघार पदमा चाहिँ यिनै कुराको आज्ञा देऊ र सिकाऊ भन्ने कुरा भयो। तिनको पद पन्ध्रमा पनि पन्ध्रमा चाहिँ तपाईँलाई मैले अघि पढेको थिएँ, फेरि तपाईँलाई फेरि सम्झाउन चाहन्छु। मैले कहाँतिर त छ होला यहाँ, सायद इफ आई फाइन्ड छैन। त्यसैले तिनको पन्ध्रमा चाहिँ के छ भने, यो ध्यान दिनुपर्छ हामीले, यसमा के छ भने कसरी चल्नु पर्ने हो, त्यहाँ कसरी चल्नु पर्छ सो तिमीले जानिराख। त्यो मण्डलीमा जो सत्यको खामो र जग हो, त्यहाँ कसरी चल्नुपर्छ तिमीले जानिराख। सो कसरी चल्ने भन्ने कुरा चाहिँ यहाँ 12 पदमा आएर तपाईँले देख्नुहुन्छ। कसरी चल्ने भन्ने कुरा चाहिँ यहाँ 12 पदमा आएर देख्नुहुन्छ। यहाँनिर यो मान्छेले तुच्छ ठान्न जरुरी छैन, त्यो तुच्छ ठानिरहँदैन यदि तिमीले नमुना बन्न सक्यौ भने, तिमीले आफ्नो जीवनबाट देखाउन सक्यौ भने। अनि त्यो देखाउने कुराहरू भनेको चाहिँ वचनमा, चालचलनमा, प्रेममा, आत्मामा, विश्वासमा। विश्वासमा भनेको चाहिँ विश्वासयोग्यता देखाउने होइन, कुनै पनि कुरामा भर पर्ने। हामी कहिलेकाहीँ के छौँ भने, कुरा एउटा काम अर्को गर्छौँ नि। होइन, मैले धेरै मान्छेहरू थाहा छ, उनीहरूको कुरा मलाई विश्वास लाग्दैन, किनभने मैले उनीहरूले भनेको कुरा एकदम कति कति प्रतिशत मात्रै उनीहरूले गरेको देखिन्छ। त्यस कारणले तिमी विश्वासीहरूको लागि नमुना बन, यहाँनिर त्यो कुरा हामी यहाँ देख्दछौँ, एउटा नमुना बन्नुपर्ने भन्ने कुरा। त्यसैले मान्छेहरूले के हुन्छ, हाम्रो जीवनमा कमजोरी देख्यो भने क्रिटिसाइज गर्छ, विरोध गर्छ, होइन, गनगन गर्छ, हाम्रो दोष देखाउँछ, त्यस्तो कुराहरू हुन्छ नि। त्यसैले कुनै पनि व्यक्ति परमेश्वरको सेवक र पास्टर छ भने, होइन भने एउटा क्रिस्चियन पनि हो नि, सबैको लागि हो नि यो, त के हुनुपर्छ, अरू मान्छेले उनीहरूलाई कुनै पनि प्रकारको क्रिटिसाइज गर्ने ठाउँ हुनु हुँदैन। त्यसैले हामीले अगुवाको पनि, डिकन एल्डरको पनि, डिकनको पनि, एल्डर भनेको पास्टर होइन, योग्यतामा हेर्दाखेरि के थियो, मण्डलीमा पनि बाहिर पनि कुनै दोष नलागेको, कसैले दोष लगाउने ठाउँ नपाउने। अब अहिलेको नेताहरूको राजनीतिक यो सेकुलरतिर गयो भने दोषै नलाउन सकिने मान्छे कति छन् कोही कोही, तर धेरै जस्तो चाहिँ के छ, अरबौँको घोटाला गरेर कसले के गरेर त्यो नाम नलिउँ, धेरै किसिमको कुरा तपाईँले सुन्नुहुन्छ होइन, दोष लागेको छ, तर हामीमा त्यस्तो दोष हुनु हुँदैन। कुनै कुरा हाम्रो गल्ती छ भने पनि त्यसलाई समाधान गरेको हुनुपर्छ, त्यसलाई त्यसै छुपाएर राख्नु हुँदैन, त्यो कुरा भन्ने चाहिँ हामीले देख्दछौँ। अनि त्यो परिपक्वता देखाउने कुरा भनेकै के हुन्छ भने, हाम्रो व्यवहारमा हामी संयम देखाउन सक्ने, त्यो चाहिँ अब वास्तवमा वरदान एउटा कुरा हो, जसले चाहिँ परमेश्वरको सेवा गरिन्छ, जसमा चाहिँ अनुग्रहको शक्ति काम गर्छ, हाम्रो आफ्नो क्षमता र शक्तिमा होइन। अनि अर्को चाहिँ पवित्र आत्माको फल त्यस्तो कुरा हो जुन चाहिँ हाम्रो स्वभावमा ख्रिस्टको चरित्र देखिन्छ। त्यसैले त्यो 9वटा फल जुन चाहिँ गलाती 5:22-23 छ, तपाईँ र ममा त्यो फल हुने बित्तिकै के हुन्छ, हामी धीरज संयम हुन्छौँ भनेपछि त परिपक्व हुन्छ नि होइन, हामी प्रेममा हुन्छौँ, शान्ति मिलापमा हुन्छौँ, आनन्दित हुन्छौँ होइन। त्यो प्रेम भन्ने कुरा चाहिँ फेरि कस्तो छ भने नि, छानेर प्रेम गर्ने होइन नि त, त्यो व्यक्तिमा त खालि निचरे पनि खालि प्रेमै मात्रै आउँछ नि त, भनेको त्यो शत्रुले पनि प्रेम पाउँछ नि त। अनि त्यो कुरो हामीले कहिलेकाहीँ बुझेको छैन, किनभने हामीलाई सिकाउने हाम्रो वरिपरिको धेरै परिपक्व भनिठानेका पुराना पुराना व्यक्तिहरूमा पनि त्यो ख्रिस्टीय प्रेम छैन, हामीले पनि त्यति भए पुग्छ भन्ने सोच हुन्छ। त्यही कारणले हामीले कहिले पनि मान्छेलाई हेर्नु हुँदैन, हामीले येसुलाई, बाइबललाई, वचनलाई हेर्नुपर्छ। त्यही कारण तपाईँ र मेरो स्ट्यान्डर्ड चाहिँ वचन हो, कुनै अर्को पास्टर अर्को व्यक्ति होइन। थाहा छ तपाईँलाई सरप्राइज एक दिन, त्यो जुन अर्को व्यक्ति पास्टर भनेको छ नि, सायद त्यो स्वर्ग नजानि पनि सक्छ, हु नोस, गड नोस, किनभने स्वर्ग जानलाई त नयाँ जन्म पाउनु पऱ्यो, नयाँ जन्मको त नयाँ हृदय आउँछ नि, त्यस्तो नयाँ हृदयको त यस्तो प्रेम आउँछ, यस्तो बोली वचनमा संयम हुन्छ, आत्मामा र विश्वासयोग्य शुद्ध पवित्रता भन्ने शब्द छ अर्को ठाउँमा। तपाईँलाई यो अङ्ग्रेजीमा मैले यही पदलाई पनि पढ्न चाहन्छु, 12 हो, लेट नो वान डिस्पाइज योर युथ, भनेको तिमी जवान छौ भनेर कसैले पनि तिमीलाई निन्दा गर्न नपाओस्, तिमीलाई तल पर हेर्न नपाओस्, होइन? बट बी एन इक्जाम्पल, तर तिमी उदाहरण बन टु द बिलिभर्स इन वर्ल्ड। हामीले के कुरामा उदाहरण बन्ने? विश्वासीहरूको बिचमा, विश्वासीहरूको बिचको कुरा चाहिँ हो सबभन्दा बढी, अविश्वासीहरूको बिचमा भन्दा पनि। तर अविश्वासीहरूको बिचमा पनि त हामी उदाहरणै बन्नुपर्छ नि। त्यहाँ गइसकेपछि चाहिँ जे पनि गर्न मिल्दैन। तर कतिजना क्रिस्चियनहरू म चिन्छु, अविश्वासीहरूको बिचमा उनीहरू अविश्वासी भन्दा अविश्वासी छन्, पुरै टोटल्ली संसारिक छन्। त्यस्तो मान्छे पनि छन्। तर तपाईँ र मेरो बाइबलले के भन्छ? त्यस्तो मान्छेले येशूलाई चिन्या छैन, पवित्र आत्माको अगुवाईमा हिँड्या छैन, उहाँले गर्नुपर्ने काम क्रुसको काम सिद्धा छैन। यो कुरो तपाईँहरू मैले प्रष्ट बुझ्नुपर्छ। त्यसैले यहाँनिर के भन्छ? बी एन इक्जाम्पल, एउटा उदाहरण, एउटा नमुना बन विश्वासीहरूको बिचमा। के कुरामा नमुना बने? वर्डमा भनेको चाहिँ बोली वचनमा, अर्को कुरो कन्डक्टमा भनेको चाहिँ जीवन जिउने कुरा व्यवहारमा। कन्डक्ट भनेको जिउने कुरा भनेको के हुन्छ? सबै किसिमको कुरा जेमा हामी लाग्छौँ, हाम्रो विचारदेखि, हामीले अरूलाई गर्ने व्यवहारदेखि, हाम्रो आफ्नै कामदेखि, आफ्नो जिम्मादेखि, सबै कुराको प्रयोग, सबै कुरामा के हुन्छ? कन्डक्ट आउँछ। त्यसमा के हुनु पर्यो? हामी उदाहरण बन्नु पर्यो। त्यो उदाहरण भनेको के हो? परमेश्वरको वचनसँग म्याच गर्ने, हामी जे पढ्छौँ, जे विश्वास गर्छौँ, जे प्रचार गर्छौँ, त्यो कन्डक्ट हुनु पर्यो। यो कुरो नै शिक्षा हो। अनि हामीले त्यो गरेकै छौँ नि, होइन? त्यो के भनिरह्यो भन्ने पनि हुनसक्छ तपाईँले, होइन? त्यो त गरेकै छौँ, त्यो विश्वास गरेका दिनदेखि गरेकै त्यही हो। तर तपाईँलाई थाहा छ कतिजना मान्छे गरेका छैन, किन आजको नेपालकै सन्दर्भमा विचार गर्यो भने फेसबुकले गर्दाखेरि कति मान्छेहरूको त्यो फेसबुकमा के पोस्ट गरेर हुन्छ, त्यसले उनीहरूको नियत कहाँ छ? उनीहरूको मोटिभ भन्ने शब्द नेपालीमा नियत भन्छ कि प्रेरणा भन्छ कि के भन्छ थाहा छैन। मोटिभ भनेको चाहिँ महत्त्वपूर्ण शब्द हो। उसको नियत, उसको चाहना के हो? त्यो गर्न खोजेको उसको भित्री मोटिभ के हो? धेरैचोटि मान्छेको गरेको कामबाट त्यो मोटिभ थाहा हुन्छ, तर ख्रिस्टलाई चिनेको मान्छेको मोटिभ टोटल्ली फरक भइसकेको हुन्छ। अर्को कुरो चाहिँ इक्जाम्पल केमा? इन लभ, प्रेम। यो लभ भनेको चाहिँ अगापे लभ हो नि, फेरि बनावटी प्रेम होइन नि। यो लभ भनेको चाहिँ ठ्याक्कै येसु प्रभुको आज्ञाको प्रेम हो नि। मर्कुस 12:29-30-31 होइन, त्यो प्रेम हो। परमेश्वरप्रति सारा हृदयले प्रेम, छिमेकीप्रति आफूलाई जस्तै प्रेम, यो दुईटा सेक्रिफिसियल प्रेम हुन्छ छिमेकीप्रति। इन स्पिरिट भनेको चाहिँ आत्मिकी रूपमा जोसिलो, आत्मिकी रूपमा पनि उदाहरण। अर्को इन इन फेथ भनेको विश्वासमा, भनेको चाहिँ पहिलो कुरा त हामीले एक अध्यायमा निष्कपट विश्वास भनेर सिकेका थियौँ। अर्को कुरा विश्वास भनेको चाहिँ, विश्वासमा उदाहरण बन्नु भनेको चाहिँ कुनै पनि कुराको विश्वासयोग्यता हुनु, कुनै पनि कुरालाई जे बोलेको छ त्यस अनुसार गर्नु। अनि इन प्युरिटी, अनि अघि शुद्धता कुरा छ, प्युरिटी छ। अर्को एउटा अनुवादमा पवित्रता भन्ने शब्द छ। त्यो भनेको चाहिँ प्युरिटीको कुरा गर्दा चाहिँ के हुन्छ भन्दाखेरि, अब यहाँनिर मैले सरसर्ती यसको बारेमा पनि लेखेको छु, यहाँ वचनमा भनेको बोलीचाली कुराकानीमा, पहिलो बोलीचाली वचन, होइन? हामी ब्याक टु यसमा जाउँ। वचन भनेको चाहिँ बोलीचाली कुराकानी, कन्भर्जेसन भन्छ नि। हामीले कुनै कुनै कुरा बोल्दाखेरि अनावश्यक, के भन्छ, नन फर्मल, अनावश्यक होइन, फर्मल्ली चाहिएको कुरा मात्रै होइन कि। अब कुनै मान्छेसँग बस्दा भेट हुँदा त नचाहेको कुरा पनि, नचाहे भने आवश्यकताको नभएको कुरा पनि गरिन्छ नि त, कुराकानी गरिन्छ नि त, बातचित। त्यसमा पनि हामी के हुनु पर्यो? पवित्र हुनु पर्यो, शुद्ध हुनु पर्यो, त्यसमा पनि वचन अनुसारको हुनु पर्यो। यसको बोलीमा परमेश्वरको छोराछोरीको चरित्र देखिनु पर्यो। त्यो बोलीचालीमा, हाम्रो गफ गराइमा, कहिले पनि हाम्रो मुखमा चाहिँ परमेश्वरको छोराछोरीले बोल्न नहुने शब्दहरू आउँदैन नि। त्यो आउनलाई त पहिला कुरा के हुन्छ? यहाँ हृदय त्यस्तो हुनु पर्यो, अनि विचार त्यस्तो हुनु पर्यो, अनि नै बल्ल बोलीमा आउँछ। त्यसैले सुन्नेहरूलाई सही कुरामा प्रोत्साहन मिल्न सकोस्, सुन्नेहरूलाई प्रोत्साहन नमिल्ने कुराहरू चाहिँ हामीले कहिले पनि नबोलौँ। अर्को चाहिँ चालचलन, जुन चाहिँ यहाँनिर चालचलन भनेको छ, अङ्ग्रेजीमा कन्डक्ट भनेर अघि हामीले हेरेको थियौँ। अर्को चाहिँ व्यवहारमा भन्छ, होइन? सो चालचलनमा चाहिँ मानिसको पुरै जीवनको दैनिक उसले व्यवहार गर्ने कुराहरू, सबै कुराहरू लागु हुन्छ। रुपियाँ पैसा कसरी चलाउँछदेखि लिएर उसको परिवारमा के जिम्मेवारी छ, उसको छोरा हो भनेदेखि बाउ आमा प्रति कस्तो छ, श्रीमान हो भने श्रीमती प्रति कस्तो छ, श्रीमती हो भने श्रीमान प्रति कस्तो छ, बाउ हो भने छोरा छोरी प्रति कस्तो छ, यो सबै जिम्मेवारी उसको अथवा छिमेकीहरूप्रति कस्तो छ, मण्डलीमा कस्तो छ, हामी कस्तो जीवन जिउँछौँ, यो चालचलनमा आउँछ। र हामीले जिउनुपर्ने चाहिँ के हो त, परमेश्वरको वचन अनुसार त्यहाँ हाम्रो चालचलनमा चाहिँ येशूको चरित्र झल्किएको होस्। कुनै पनि दोष लगाउने कुरा चाहिँ हाम्रो जीवनमा हुन सक्दैन। हामीले कसको बारेमा कुरा गरिरहेछौँ, एउटा पास्टर, एल्डर अथवा मण्डलीको अगुवा जो परमेश्वरको असल सेवक हो उसको जीवनमा यो हुनुपर्छ। यो त हरेक क्रिस्चियनको जीवनमा हुनुपर्छ, तर हामीले हेरिराखेको छौँ पास्टर अगुवाको बारेमा। त्यसैले हाम्रो व्यवहार सही हुनु पर्यो, त्यसैले कहिलेकाहीँ मिस्टेक हुन्छ, त्यो मिस्टेकलाई छोप्न मिल्दैन। कोही मान्छेसँग कहिलेकाहीँ आवेगमा आइन सकिन्छ, कहिलेकाहीँ थकेको हुन्छ, किनभने हामी एकै नासको हुँदैन। हामीले कहिल्यै मिस्टेक नगर्ने पर्फेक्ट हुँदैनौँ, तर के हुनुपर्छ, क्षमा दिन सक्ने हुनुपर्छ, मिलाप गर्न सक्ने हुनुपर्छ, फेरि कुराकानी गरेर त्यसलाई मिलाउन सक्ने हुनुपर्छ। क्रिस्चियनहरूले भएको घटना, कोही मान्छेसँग सम्बन्ध बिग्रियो, केही कुरामा गडबड भयो, अनि त्यो मान्छेसँग बोल्नै सम्बन्धै छोड्ने, त्यो क्रिस्चियन हुँदैन, त्यो तरिका प्रेम होइन, त्यो असल व्यवहार होइन। यो कुरो तपाईँलाई म भन्न चाहन्छु, तपाईँ पास्टर भएको मान्छेले कुनै पनि व्यक्तिसँग के भन्छ बाइबलमा के छ, रिसाउनै नरिसाउनु, घाम अस्ताउनु अगाडि नै रिस मरोस्, होइन, कुनै पनि कुरा छ भनेदेखि, पाप छ भनेदेखि, कुनै गलत छ भनेदेखि, हामीले कुनै मण्डलीको सदस्यले गल्ती गरेका छ भने उसलाई छिट्टै सकेसम्म छिट्टै त्यो गलत कुराबाट उसलाई सुधार्न हामीले अभ्यास के भन्छ त्यसलाई प्रयास गर्नुपर्छ। पास्टरको जिम्मा हो नि, एउटा गोठालाले के गर्छ, घाइते भेडालाई त औषध लाउनु पऱ्यो नि, कुरो बुझ्नुहुन्छ तपाईँले, त्यो यो जिम्मेवारी हो। अनि कतिचोटि मैले मान्छेहरूले यस्तो नगरेको देख्छु, त्यसको मुख्य मतलब के भने उनीहरूले कहिल्यै पनि उनीहरूको बोलावट र परमेश्वरको मण्डलीको कुरा नबुझे, यो अवस्था छ किनभने शिक्षा छैन। त्यही कारणले हामीलाई आज यो पावलले एफिसीको मण्डलीमा सेवा दिइराखेको तिमोथीलाई लेखेको पत्रद्वारा आजको मण्डलीमा हाम्रो आवश्यकता हामी पुरा गर्न सक्छौँ। त्यसकारणले यहाँनिर अर्को चाहिँ प्रेमको कुरा गर्दाखेरि, प्रेमको कुरा गर्दाखेरि चाहिँ हरेक कुरा चाहिँ प्रेमबाटै बग्नु पऱ्यो नि, होइन, प्रेम नै सबैभन्दा मुख्य मोटिभेसन गर्ने कुरा चाहिँ प्रेम नै हो नि, होइन। कुनै मान्छेलाई गएर तुरुन्तै हामीले क्षमा किन गर्छौँ, कुनै मान्छेलाई गएर सम्झाउन किन जान्छौँ, कसैलाई मद्दत गर्न किन जान्छौँ, त्यो प्रतिको प्रेम हो। त्यो प्रेम चाहिँ के हो, स्वार्थी कुरा होइन, परमेश्वरको कारणले, ख्रिस्टको प्रेमले मलाई बाध्य गराउँछ, पावलले भन्छ नि, होइन। त्यसैले जुन आत्माद्वारा हामी चलिराखेका हुन्छौँ त्यो आत्माले हाम्रो हृदयमा प्रेम खनाएको हुन्छ, के भने रोमी 5:5 होला सायद, परमेश्वरले दिएको पवित्र आत्माद्वारा हाम्रो हृदयमा उहाँको प्रेम खनाइएको छ। त्यो प्रेम हामीमा जो ख्रिस्ट रहनुहुन्छ नि, युहन्ना 15 भनेको चाहिँ ख्रिस्टमा रहने कुराको शिक्षा छ नि, दागको बोट र हाँगा, तपाईँ र म हाँगा, हाँगा बोटमा भएन भने त हाँगा त जिउँदैन नि, न त फल फल्छ। क्रिस्चियन जीवन त एकदम क्लियर कट छ नि त, त्यस्तो हो भनेदेखि त हामीमा निरन्तर हामी सँगसँगै आत्मिकी जीवन हिँड्ने भनेको चाहिँ पवित्र आत्मा सँगसँगै हिँड्ने कुरा हो नि त। हामी एक एक विश्वासीसँग येशू ख्रिस्टको आत्मा हुनुहुन्छ, पवित्र आत्मा हुनुहुन्छ, हामी उहाँमा छौँ, किन उहाँ येशू प्रभुले के हुन्छ, म तिमीमा रहेन, तिमी ममा रह्यो भने तिमीले केही गर्न सक्दैन, किनभने सबै कुरा जे हुन्छ त उहाँबाट हुन्छ। त्यसैले यो प्रेम गर्ने, असल व्यवहार गर्ने, शुद्ध व्यवहार गर्ने सबै कुरा पनि येशूको आत्माद्वारा सहायता भएर मात्रै हुन्छ, उहाँको अनुग्रहमा। त्यसैले हामीले त्यस अनुसार गर्न जरुरी छ। अब यहाँ पवित्र आत्माको कुरा गर्दा कतिपटक चाहिँ झुट्टा शिक्षाको काम गर्नेहरू चाहिँ पवित्र आत्मामा पनि हामी जोसिलो उदाहरण बन्न सक्नुपर्ने, सुरुको मण्डलीको बारेमा हामीले अध्ययन गर्यौँ भनेदेखि धेरै कुराहरू हामी देख्छौँ, त्यतिखेरको मण्डली जोसिलो थियो, होइन, तर अहिले सबै मण्डली त्यस्तो नहुन सक्छ। तर तपाईँलाई म एक दुईवटा कुरा भन्न चाहन्छु, जेहोवाज विटनेस भनेर तपाईँलाई थाहा छ, त्यसको मान्छेहरू क्रिस्चियनहरूकै घर घरमा आएर कति राति भन्दैन, दिउँसो भन्दैन, बाफ रे बाफ, कति किसिमका कुरा विरोध पनि गर्छ भन्ने थाहा छ उसलाई, कति जोसिलो देखिन्छ, एकदम गलत कुराको लागि पनि त्यस्तो जोसिलो, होइन। अर्को जोसिलो को छ थाहा छ, अहिले माओवादी आउँछ आउँदैन तपाईँको घरमा, कम्युनिस्टहरू जोसिलो हुन्छ, अहिले त कम्युनिस्टहरू त्यस्तो जोसिलो त छैन होला, किनभने उनीहरूको जोस भनेको उनीहरूकै धन कमाउने र नाम कमाउनेमा गयो। तर कम्युनिस्टहरू पहिला सुरुमा के हुन्छ, जोसिलो हुन्छ नि, नत्र उनीहरूसँग केही नहुँदा पनि त्यत्रो ठुलो खतरा, के भन्छ, भयानक, एउटा अङ्ग्रेजीमा केस भन्छ, डर उत्पन्न गराउँछ, होइन, सबै कुरो विध्वंस गर्न खोज्छ, त्यसले गर्दाखेरि उसको आफ्नो अधिकार लिन खोज्छ। तर उनीहरूको जोस त्यहाँ देखिन्छ नि, त्यो एउटा उदाहरण मात्रै। तर क्रिस्चियनमा भएको जोस चाहिँ मान्छेको शक्तिको बेकारको जोस होइन नि, क्रिस्चियनमा भएको जोस चाहिँ जीवित परमेश्वरको आत्मा हामीमा रहनु भएको जोस हो नि। यो हामीले जहिले पनि हामीलाई सम्झाउनु पर्छ, हामीसँग विश्वास गरेको दिनदेखि यसुलाई ग्रहण गरेपछि जोसिलो पवित्र आत्मा, जीवित परमेश्वरको आत्मा हामीसँग रहनुहुन्छ, हामी आत्मिकी जोसमा हुनुपर्छ। अनि सबै कुरा विश्वासमा जिउनलाई आत्माले सहायता गर्नुहुन्छ। सुरुको मण्डली उनीहरूको विश्वासमा यो जोसमा थिए। अनि कचोटि हामीले गवाहीहरू पढ्छौँ, होइन, प्रेरितकै पुस्तकमा हेऱ्यौँ भनेदेखि उनीहरूलाई लछार पछार गरेर पिटेको हुन्छ। पावलको बारेमा थाहा छ, मारेर फालिदिएको, फेरि उनलाई अरू चेलाहरूले आएर उठाएर ल्याउँछन्, अनि ऊ फेरि तङ्ग्रेर फेरि प्रचार गर्न त्यही ठाउँ जान्छ। कस्तो जोस होला, थाहा छ किन? ऊभित्र चाहिँ त्यो आत्मा छ, जुन चाहिँ अनन्तको आत्मा, त्यसले दिएको उद्देश्य नै उसको एक नम्बरमा, त्यो मात्रै उद्देश्यको लागि उनी जिउँदैछन्। त्यस कारणले त्यो आत्माको कुरा भयो। अनि अर्को चाहिँ यो उदाहरण बन्ने कुराको कुरा गरिरहेको छु। कुनै पनि विश्वासी, कुनै पनि क्रिस्चियनमा मण्डलीप्रति र परमेश्वरको सेवाप्रति, परमेश्वरको बोलावटप्रति, आफ्नो क्रिस्चियन जीवनप्रति आत्मैदेखि जोसिलो हुनुपर्छ भन्ने सोच हो यो। हामी आफैले आफैलाई जाँच्नुपर्छ, हाम्रो जोस कहाँ छ, विश्वासयोग्यता। हामीले बोल्दा, मेरो जीवनमा कतिवटा कुराहरू अहिले पनि छ जो चाहिँ म बेला बेलामा म आफैलाई सम्झाउनु पर्छ, त्यो धेरै ठुलो गल्ती त होइन, हुँदैन। मान्छेसँग कुरा गर्दै गर्दा कहिलेकाहीँ मलाई एकदम बिजी हुन्छ, कहिलेकाहीँ मिटिङ भइरहेको बेला कसैको फोन आउँछ, उत्तिखेरै म के भन्छु, अहिले मिटिङमा छु, एकछिनपछि म फोन गर्छु, अनि ठक्कै बिर्सिन्छ। अनि कति दिन बित्छ, अनि उसले फोन गर्छ, अनि त्यहाँ मलाई दिक्क लाग्छ। तपाईँहरूको जीवनमा के छ मलाई थाहा छैन, मैले धेरै त्यस्तो गल्ती म गर्दिनँ, तर यो समयमा चाहिँ, विषयमा चाहिँ मलाई एकदम दुःख लाग्छ, किनभने हामीले त जे हो, जे होइन होइन भन्नुपर्छ नि, होइन, त्यो मैले आफैलाई सुधार्नु पर्ने कुरा लेखिहाल्नु पऱ्यो, कि त्यो फोन गरे कसैलाई त्यस्तो छ भने लेखेर त्यसको बारेमा रेकर्ड राख्नु पऱ्यो, अनि बल्ल ठ्याक्कै त्यसलाई फलो गर्नु पऱ्यो। किन तपाईँ र मैले सानो बोर धेरै कुरा गर्नु पर्दैन, दुईवटा तिनवटा कुरा गर्नुहोस्, तर पुरा हृदयले गर्नुहोस्, किनभने तपाईँ र म चाहिँ यो संसारको नागरिक पनि होइनौँ नि त, हामीलाई परमेश्वरले छुट्टा पारे अलग गरिसक्नु भएको छ। यो संसारमा हामीलाई सबै कुरा चाहिन्छ, त्यसको लागि मेहनत पनि गरिरहेको हुन्छौँ, तर यो हाम्रो सबै कुरा होइन नि त। त्यसैले हाम्रो मन त पुरा त स्वर्गमा हो नि, परमेश्वरमा हो नि, होइन। यो कुरो जहिले पनि तपाईँ र म जो अगुवा पास्टर एल्डर छौँ भनेदेखि हामीले अरूलाई पनि यसको लागि उदाहरण बन्ने भने के छ, अरूलाई हामीले यी कुराहरूमा उत्साह दिन सक्नु पर्यो। अब विश्वासको कुरा, यहाँनिर विश्वासमा नमुना बन्ने कसरी, मतलब विश्वासयोग्यता, होइन, जसरी परमेश्वरले जे भन्नुहुन्छ 100% त्यही गर्नुहुन्छ, उहाँ विश्वासयोग्य हुनुहुन्छ, हामी पनि परमेश्वरको आज्ञा पालन गर्ने कुरामा, परमेश्वरप्रति समर्पित भएर उहाँको बोलावटको कुरामा हामी विश्वासयोग्यता कायम गर्नुपर्छ, विश्वासयोग्य, त्यही कुरा म भन्दैछु। त्यसैले तपाईँले कसैलाई केही, कतिचोटि के हुन्छ नि, कोही मान्छेहरू चाहिँ जति गरे पनि अप्ठ्यारो, त्यो पनि हुँदैन, त्यो छ भने त प्रेम भएन नि त। तपाईँ र म अप्ठ्यारो मान्छे पनि हुँदैन, हो, सबैलाई दिन पनि सक्दैनौँ, आफ्नो आफ्नो जिम्मा आफैले गर्नु पर्यो, तर हामी मानिसहरूप्रति सकेसम्म त सहयोग गर्छौँ नि, होइन, दुःख पाएकालाई सकेसम्म उचाल्छौँ। एनिवे, विश्वासयोग्यता भनेको तपाईँले बुझ्नुहुन्छ, कसैलाई पनि हामीले जे भन्छौँ धोका दिँदैनौँ, धोका नदिने कुरा भयो। अर्को शुद्धतामा, शुद्धताको कुरा गर्दाखेरि चाहिँ एउटा चाहिँ नैतिकताको कुरा आउँछ, नैतिक जीवन, मोरल लाइफ भन्छ नि, मोरल शुद्धता, जुन चाहिँ बाइबलमा यो अर्को चाहिँ यो 5 अध्यायको, तपाईँलाई फेरि पनि म 5 अध्याय, पहिलो तिमोथी 5 अध्यायमा त्यसको 2 पदमा यो नै शब्द चलाइएको छ, तपाईँलाई त्यो 2 पद पढ्न चाहन्छु। वृद्ध स्त्रीहरूसँग आमा झैँ र युवतीहरूसँग चाहिँ सम्पूर्ण पवित्रता साथ बहिनी समान व्यवहार गर। यहाँनिर के भन्न खोजेको, जवान स्त्रीहरूसँग पवित्रता साथ बहिनीहरूसँग भनेको चाहिँ शुद्धता, त्यो शब्द एउटै शब्द यहाँ प्रयोग गरेछ ग्रिकमा, भनेको चाहिँ कुनै खालको व्यभिचार सम्बन्धी, कुनै खालको यस्तो खालको कुराहरू सम्बन्धी, नैतिक कुराहरूको सम्बन्धमा हामी तटस्थ रहन सक्नुपर्छ। हामीमा कुनै खालको व्यभिचारको सोच आउनु हुँदैन, हामी परमेश्वरको जनहरू हौँ, बुझ्नुहुन्छ? त्यो कुरा हो यो। त्यसैले एउटा शुद्धता भनेको चाहिँ पवित्रता, जो परमेश्वरको निम्ति मात्रै जिउने, दुईवटा खुट्टामा के भन्छ त्यसलाई, दुई जिब्रे नहुने, त्यो पनि शुद्धताको कुरा आउँछ। अर्को शुद्धता भनेको चाहिँ त्यो नैतिक, त्यो चाहिँ त्यो के भन्छ, अहिले भर्खरै मैले तपाईँलाई बताएँ हाम्रो सोचमा होइन, त्यो अनैतिक कामहरू व्यभिचारका सम्बन्धी कुराहरूबाट शुद्ध रहने कुरा। त्यसैले यसरी सबै विश्वासीहरूको निम्ति एउटा यी कुराहरूमा पनि हामी नमुना बन्नुपर्छ। किनभने एउटा कुरा तपाईँलाई म भन्न चाहन्छु, यो चार अध्यायको सुरुको चार पाँच पदले जुन सिकाउँछ नि, त्यहाँ भूत आत्मा भन्ने शब्द पनि छ, त्यो भनेको चाहिँ छौँडाको आत्मा भनेको खासमा। अहिले छौँडाको आत्मा त प्रशस्त छ, यो लुसिफरको सेना अनगिन्ती छ, जुन चाहिँ येशुप्रभुले चङ्गाइ गरेपछि त्यो फौज भन्ने भूत लागेको एउटा मान्छे च्यानमा बस्थ्यो नि, त्यो सबै त्यो स्वर्गदूतको सेनाहरू थियो नि छौँडा, होइन? त्यो छौँडा अहिले पनि छ संसारमा। अनि के बुझिन्छ भनेदेखि, तपाईँ र म भित्र बेला बेलामा कुनै न कुनै समय कुराबाट परीक्षित गराएर हामीलाई फसाएर हामीलाई एकदम पाप गर्न लगाउनलाई त्यो छौँडाले काम गर्छ। हामीलाई कहिलेकाहीँ एकदम के भन्छ आनन्द हरिदिन्छ, मान्छेको आनन्द हर्नु हुँदैन नि, जतिसुकै हामीलाई अभाव, रुपियाँ पैसा होस्, शरीरमा दुःख होस्, तपाईँ मेरो आनन्द भनेको चाहिँ यो संसारको अवस्थाले ल्याउने आनन्द होइन नि त, तपाईँ र ममा आनन्द भनेको चाहिँ परमेश्वरको उपस्थितिले ल्याउने कुरा हो। अनि मैले अस्ति कसलाई भनेको थिएँ, यो साधु सुन्दर सिंह, साधु सुन्दर सिंहको बाउको बारेमा मलाई थाहा थिएन, ऊ चाहिँ पन्जाबी हो। भर्खरै एउटा उदाहरण पढेँ मैले, साधु सुन्दर सिंहको बाउ अन्तिमतिर विश्वास गरेर क्रिस्चियन भयो, अनि उसले भनेको कुरा एउटा मलाई के थाहा छ भने, आफ्नो छोरालाई एक दिन भनेछ उसले, तिमी चाहिँ पहिला चाहिँ क्रिस्चियन नहुँदा चाहिँ सबै कुरा थिएर पनि तिमीलाई त्यति आनन्द थिएन, अहिले तिमीसँग केही छैन, तिमी यति धेरै दुःख गर्छौ, यस्तो दुःखमा हिँडिरहेछौ, तर तिमी एकदम आनन्दित छौ। अनि त्यहाँ कुरा के आउँछ भने, अनि साधु सुन्दर सिंहले मौका पाउँछ आफ्नो बाउलाई चाहिँ पुरा यो आनन्दको रहस्य सुनाउँछ, अनि त्यसपछि त्यो एक दिन तपाईँलाई म त्यो त्यो त्यसलाई त्यो काँध र कोट हो ल्याएर म तपाईँलाई देखाउँछु, तर आज मलाई सम्झना आएर मैले भनिरहेको छु। साधु सुन्दर सिंहको बुवाले साधु सुन्दर सिंहको जीवनमा, जो धनी पनि छैन, केही नाम पनि छैन, ऊ त केवल कुण्डली बोकेर साधु भएर येशूको निम्ति हिँडिरहेछ, तर उसको जीवनको आनन्द उसको आफ्नो बाउलाई परिवर्तन गराएछ क्या, उसले विश्वास गर्यो, उसले विश्वास गर्यो। अनि उसले एक दिन आफ्नो छोरालाई भन्छ, मैले पनि तेरो आनन्द पाएँ, म पनि क्रिस्चियन भएँ, बुझ्नुहुन्छ? त्यसैले यो आनन्दको कुरा सबभन्दा महत्त्वपूर्ण कुरा हो, विश्वासीहरू हामीहरू एउटा उदाहरण बन्ने कुरा चाहिँ यहाँनिर हुन्छ। त्यसैले अब हामी 13 पदमा हेर्नेछौँ। 13 पदमा चाहिँ के छ भने, म नाउन्जेलसम्म धर्मशास्त्र पाठ गरी सुनाउनमा, प्रचार गर्नमा र शिक्षा दिनमा ध्यान देऊ। अब यहाँनिर यो 13 पद विशेष गरी पावलको शिक्षा चाहिँ तिमोथी एउटा पास्टरको लागि मात्रै होइन कि, मण्डलीको लागि पनि छ, तपाईँले सुनाउनु पर्छ मण्डलीमा। त्यो के हो भने, धर्मशास्त्र पाठ गर्ने, सुनाउने, प्रचार गर्ने, शिक्षा दिने कसको लागि हो, मण्डलीको लागि हो। त्यो मण्डलीले के गर्नु पर्यो, त्यसलाई लिनु पर्यो, यहाँनिर सुनाउने, प्रचार गर्ने, शिक्षा दिने र त्यसमा ध्यान दिने, यो कुरा मण्डलीले गर्नु पर्यो। तर यो गर्नु पर्यो कसले, गराउनु पर्यो कसले, पास्टरले। त्यसैले यो एकदमै महत्त्वपूर्ण शिक्षा हो तपाईँहरू मेरो लागि। त्यसैले कुनै पनि व्यक्ति पास्टर टिचरको रूपमा परमेश्वरले वरदान दिनुहुन्छ मण्डलीमा। कतिचोटि के हुन्छ भने, यो बाइबलको बारेमा र यो वचनको बारेमा राम्रोसँग ध्यान नदिएर मण्डलीमा पास्टर अगुवाहरूको आदर गर्न छोड्नेदेखि लिएर त्यो सिस्टमै बिग्रेको देख्छु मैले। अलिकति पैसा भएको बोल्न सक्ने ह्यान्डसम केटा पास्टर छ भने सबैले मान्ने भयो, पछि पछि लाग्छ ताली पनि बज्छ। अलिकति त्यस्तै छ भनेदेखि चाहिँ अब अलिकति जवानहरूले चाहिँ ताली बजाउँदैन, त्यहाँ के भयो ठुलो समस्या हो, किनभने संसारिक कुराले भाग लियो। मलाई ताली कसैले नबजाओस्, तर मान्छे संसारमा चर्चमै गएर पनि छौँडाले काम गर्छ क्या, यो एकदम ध्यान दिनु। त्यसैले यहाँनिर 13 पदमा चाहिँ विशेष गरी स्थानीय मण्डलीको निम्ति यो शिक्षा दिनुपर्ने कुरा हो। तिमोथीले मण्डलीलाई यो शिक्षा, अनि यो शिक्षा टिचिङ एन्ड डक्ट्रिन भन्ने कुरा चाहिँ वास्तवमा यो पास्टरल लेटर, यो पास्टरीय पत्रहरू 3टा होइन, पहिलो दोस्रो तिमोथी अनि तितस, त्यसमा सायद 13वटा अध्यायहरू छन्। त्यहाँ चाहिँ कमसेकम 22 पटक यो शब्द प्रयोग भएको छ। त्यसको मतलब यो शिक्षा दिने, प्रचार गर्ने, सिकाउने र डक्ट्रिन भनेको चाहिँ शिक्षा भन्छ। त्यो डक्ट्रिन भन्दाखेरि चाहिँ शिक्षाको पूर्णता पनि भन्छ। के कुरा डिटेलमा त्यो शिक्षा छ त्यो डक्ट्रिन भयो, किनभने गलत डक्ट्रिन पनि हुन्छ, सही डक्ट्रिन पनि हुन्छ, विभिन्न किसिमको सिद्धान्तको शिक्षा हुन्छ त्यो, होइन? त्यसैले तपाईँ र मेरो डक्ट्रिन व्यक्तिगत रूपमा त्यो पनि ठिक हुनु पर्यो, भनेको त बाइबली हिसाबले कुन विषयमा के सिकाएको छ त्यो बुझेर त्यसमा भरोसा गर्नु पर्यो। त्यही कुरा हामीले अरूलाई सिकाउनु पर्यो। त्यसैले यो शिक्षा चाहिँ यो 13 पद, पहिलो तिमोथी 4:13 चाहिँ पावलले केवल तिमोथीलाई मात्रै नभइकन त्यहाँको मण्डलीको विश्वासीहरूलाई पनि नजर ध्यान राखेर यो लेखिराखेको छन्, किनभने यो उसले गराउनु पर्ने त्यहाँको विश्वासीहरूको लागि हो। मतलब तिमोथीले सार्वजनिक रूपमा वचन पढ्नु पर्थ्यो, मतलब मण्डलीको अघि वचन पढ्ने, ताकि उनीहरूलाई प्रोत्साहन या आत्मिकी उत्साहको सिद्धान्त र शिक्षामा बढाउन सकियोस्। त्यसैले पावल पहिला परमेश्वरको वचन पढ्ने कुरालाई चाहिँ यहाँ जोड दिइराखेका छन्। परमेश्वरको वचन पढ्ने कुरालाई पावलले जोड दिइराखेका छन्। अनि वास्तवमा बाइबलमा यो परमेश्वरको वचन पढ्ने कुरा चाहिँ पुरानो नियममा धेरै पटक गरिएको छ। नयाँ नियममा सबभन्दा महत्त्वपूर्ण कुरा, जहिले पनि सभाघरमा गएपछि सबभन्दा पहिला परमेश्वरको वचन पढिन्थ्यो। अब आजकल कोही कोही मण्डलीमा पढ्छन्, कोही कोही मण्डलीमा पढ्दैनन्। र तपाईँलाई मैले के भन्छु भने, यहाँ पावलले तिमोथीलाई चाहिँ परमेश्वरको वचनलाई सबभन्दा बढी महत्त्व दिने जोड दिन्छन्। मण्डलीमा परमेश्वरको वचनको पढाइ सबभन्दा बढी, त्यहाँ कसरी वर्सिप गर्ने भन्ने कुरा अलिअलि ठिकै छ त्यो पनि, तर त्यो सबभन्दा फोकस पोइन्ट होइन, फोकस पोइन्ट वचन हो, बुझ्नुहुन्छ? त्यो मान्छेहरू गीत सुन्न आउने होइन, परमेश्वरको वचन सुन्न आउने हो, परमेश्वर बोलेको सुन्न आउने हो। अनि गीत भजन भनेको चाहिँ परमेश्वरको नाम उचाल्ने काम हो, त्यसकारण त्यो कुरो हामीले एकदमै ध्यान दिनुपर्छ। यसो भन्दै गर्दा गीत भजन गाउने, आराधना स्तुति गर्ने मान्छेको मैले कमेन्ट गरेको होइन, तर हाम्रो फोकस चाहिँ गीत भजन वर्सिपमा फोकस गीत भजन भन्दा परमेश्वरको वचनमा हुनुपर्छ भन्ने कुरा चाहिँ जरुर हो। त्यसैले पहिलाको बेलामा पनि आजको जस्तो सबैजनासँग, त्यो बेलाको समयमा भनेको के छ, त्यो एफिससको बेलामा यो पहिलो तिमोथी लेख्दै गर्दा अहिलेकै जस्तो बाइबलको होइन, बाइबल लिगले सबैलाई बाइबल बाँडिदिन्छ, सबैसँग एउटा एउटा बाइबल हुन्छ अनि सबैले पढ्नु, त्यस्तो त थिएन नि। त्यो पनि एउटा, त्यतिखेर त सबै लेखेको कपीहरू हुन्थ्यो, सबै ठाउँमा हुँदैन थियो, सबैले पढ्न पनि जान्दैन थियो होला, त्यसकारण मण्डलीमा मान्छेहरू भेट्ने बित्तिकै पढ्ने चलन हुन्थ्यो, अनि त्यो पढ्ने कुरा पनि हामीले ठाउँ ठाउँमा देख्दछौँ, होइन? एउटा सबभन्दा राम्रो उदाहरण तपाईँलाई म पढ्न चाहन्छु, वचन पढेको उदाहरणको कुरा गर्दाखेरि यहाँनिर वचनको उदाहरणको कुरा गर्दाखेरि चाहिँ मैले कहाँतिर लेखेको छु भने, प्रेरित जोस् मैले विचार मात्रै गरेँ, लेखेन लेखेन, तर तपाईँलाई म भन्न चाहन्छु वचन पढ्ने कुरा चाहिँ वचन पढ्ने कुराको बारेमा विचार गर्दाखेरि यो 13:13 को कुरा गर्दाखेरि हामीले येसु प्रभु जब मण्डलीमा जानुभयो, सभाघरमा जानुभयो, त्यतिखेर मण्डली भनिन्थ्यो, सेनागहक भन्थ्यो होइन, सभाघरमा जानुभयो, उहाँले के गर्नुभयो, तपाईँलाई म येशु प्रभुले पढेको एउटा पद पढ्न चाहन्छु, जो चाहिँ लुका लुका ए टाइम गइसकेछ, एकदम छिटो गर्नु पर्यो, लुका चार त्यसको 4:16 तपाईँलाई म पढ्न चाहन्छु। लुका 4:16 उहाँ नासरतमा आउनुभयो, जहाँ उहाँ हुर्कनु भएको थियो। उहाँ आफ्नो आदत अनुसार साबत दिनमा सभाघरमा जानुभयो र पढ्नलाई खडा हुनुभयो। त्यसपछि उहाँले यसैयाको पत्रबाट पढ्नुभयो। अर्को कुरा तपाईँलाई मैले यो चाहिँ लुका 4:16 पढेँ, तपाईँलाई मैले अर्को एउटा पद चाहिँ नेहेमियामा, नेहेमिया भनेको चाहिँ पुरानो नियमको भजन सङ्ग्रहभन्दा अगाडि इतिहास, दोस्रो इतिहास एज्रा अनि नेहेमियाको 8:7-8 पद तपाईँलाई म पढ्न चाहन्छु। त्यसैले पुरानो नियममा पनि वचन पढ्ने चलन थियो रहेछ, अनि नयाँ नियमको मण्डलीमा त वचन पढ्ने त सधैँ चलन थियो। लेबीहरू यसुवा बानी सरेबिया यामिन याकुब सप्तै होदिया मासेया कलिता अजारिया, मैले यो के शब्दहरू पढिरहेको छु, मैले खासमा 8 पद पढ्न, अनि त्यो सबै मानिसहरूलाई आफ्नो ठाउँमा उभिएकै बेला व्यवस्था बुझाइदिए, तिनीहरूले परमेश्वरको व्यवस्थाको पुस्तक राम्ररी पढेर त्यसको अर्थ मानिसहरूले बुझ्न सक्ने गरी बुझाइदिए भनेर यहाँ लेखिएको छ। त्यसपछि तब राज्यपाल नेहेमिया पुजारी शास्त्री र एज्रा र मानिसहरूलाई शिक्षा दिइ रहेका लेबीहरूले तिनीहरूलाई सबैलाई भने, आजको दिन परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति पवित्र छ। त्यसकारणले यहाँनिर पुरानो नियममा नि के छ भने परमेश्वरको वचन पढेर त्यसलाई बुझाएर अनि त्यसपछि त्यसलाई एप्लाई गर्ने चलन थियो होइन, त्यो मुख्य कुरा तपाईँले मैले भन्न खोजेको कुरा त्यही नै हो, मुख्य त्यो एप्लाई गर्ने चलन थियो। त्यसैले त्यसैले नेहेमिया 8:8 कुरा अहिले भर्खरै मैले तपाईँलाई पढेँ। त्यसैले यो यहाँनिर यो पदमा जुन चाहिँ 13 पनि त्यो कुरा हामी पाउँछौँ, 13 परमेश्वरको वचन पढ्ने, यहाँ के छ, धर्मशास्त्र पाठ गर्ने, सुनाउनु, प्रचार गर्नु, शिक्षा दिनु, यो कुरा चाहिँ 3 छ, तर म समयको कारणले गर्दा तपाईँलाई सरसर्ती छोट्याउन चाहन्छु। तिमोथीले परमेश्वरको वचन अरूलाई सिकाउनु अघि उनको जीवन परमेश्वरको वचन अनुसार पुरा जिउन जरुरी थियो। पहिला परमेश्वरको वचनमा त्यो हामीले एउटा परमेश्वरको जन परमेश्वरको वचनमा गहिरिनु पर्ने कुरा पहिलो छ, त्यसपछि अरूलाई सिकाउने काम अगुवाको जिम्मा नै त्यो हुन्छ भनेर हामीले हेर्छौँ। अब हामी अर्को पदमा जान्छौँ, 14, पहिलो तिमोथी 4:14, तिमीहरूसँग भएका वरदानको अवेला तिमीसँग भएको वरदानको अवेला नगर, जुन वरदान एल्डरहरूले तिमीहरूमा तिमीहरूका हात तिनीहरूका हात तिमीमाथि राख्दा अगमबाणीद्वारा तिमीलाई मिलेको थियो। अब यो सबै वर्णन गर्ने आज मसँग समय छैन, तर यो हात राखेर रा प्रार्थना गर्दा सबभन्दा मुख्य कुरा यो वरदानको सम्बन्धमा अर्को दिन तपाईँलाई म सिकाउन चाहन्छु। हात राखेर रा प्रार्थना गर्ने चलन पहिला पनि थियो अनि अहिले पनि छ मण्डलीहरूमा, अनि वास्तवमा मानिसहरूको वरदान चाहिँ पवित्र आत्मा जुन दिन उसले यसलाई ग्रहण गर्छ, पवित्र आत्मा उनीहरूमा आउनुहुन्छ, त्यो बेलामा नै मान्छेलाई वरदान परमेश्वरले दिनुहुन्छ, तर हात राखेर रा पढ्ना प्रार्थना गरेपछि त्यो वरदान उनीहरूमा अझै एक्टिभ हुन्छ, त्यो कुरा हामी हेर्छौँ। कसैले पनि पास्टर अगुवाले त्यो वरदान दिन सक्ने शक्ति हुँदैन, तर उसले हात राखेर रा प्रार्थना गर्दाखेरि उसँग भएको वरदान एक्टिभ हुन्छ, त्यो कुरा चाहिँ हामीले हेर्दछौँ त्यहाँनिर। अनि त्यसैले यहाँनिर मुख्य चाहिँ पावलले तिमोथीलाई चाहिँ उनको वरदान जे थियो, अब के वरदान थियो यहाँ लेखिएको छैन, तर एउटा कुरा चाहिँ यहाँ पक्का भनिएको छ, त्यो के हो भनेदेखि उनको उनलाई हात राखेर तपाईँले प्रेरित 13 को 1, 2 र 3 पद पढ्नुभयो भनेदेखि चाहिँ कसरी तिमोथीलाई चाहिँ यो वरदानको लागि प्रार्थना गरेको थियो यो कुरा चाहिँ हामी त्यहाँ पाउँदछौँ। त्यसैले वरदान दिने एल्डरहरूले एकछिन है म त्यो पद पढ्न चाहन्छु, तिमोथीलाई होइन त्यहाँ अर्को सन्दर्भ बर्नबास र पावललाई प्रार्थना गरेको कुरा छ, माफ गर्नुहोस् कहिलेकाहीँ झुट्टा पनि हुन जान्छ। कहिलेकाहीँ के पढेको हुन्छ, पहिलो तिमोथी 13 के अरे प्रेरित 13 को 2 र 3 पदमा के छ भनेदेखि यो हात राख्ने कुराको सम्बन्धमा र वरदानको कुरामा, तिनीहरूले प्रभुको आराधना गरिरहेका र उपवास बसिरहेका बेला पवित्र आत्माले भन्नुभयो मेरो निम्ति बर्णबास र चेलाहरूको कुरा छ, बर्णबास र साउललाई त्यस कामको लागि अलग गर जुन कामको निम्ति मैले तिनीहरूलाई बोलाएको छु 3 पदमा, तब उपवास र प्रार्थना गरेर तिनीहरूले उनीहरूमाथि आफ्ना हात राखेर तिनीहरूलाई बिदा दिए। अनि त्यो हात राखेको कुरा चाहिँ यहाँ हामी देख्छौँ, अनि धेरैचोटि हात राखेपछि मानिसहरूमा परमेश्वरको आत्माको त्यतिखेर चाहिँ वरदान देखा पर्ने गर्दथ्यो, त्यो कुरा चाहिँ हामी यहाँनिर बुझ्दछौँ। त्यसैले तर मुख्य गरिकन यहाँनिर तिमोथीलाई जुन वरदान थियो उसले प्रयोग गर्नुपर्ने, अब हरेक परमेश्वरको जनसँग एउटा वरदान हुन्छ त्यो कुरो चाहिँ हामीलाई थाहा छ, अनि त्यो चाहिँ तपाईँले रोमी 8 अध्यायको 9 पदमा हेर्नुभयो भने त्यो वरदानको बारेमा देख्नुहुन्छ। रोमी 8 को 9 तपाईँलाई म पढ्न चाहन्छु, यदि साँच्चै परमेश्वरको आत्मा तिमीहरूमा बास गर्नुहुन्छ भने तिमीहरू पापमय शोभामा होइन तर पवित्र आत्मामा हुन्छौ, भनेपछि कुनै पनि व्यक्ति ग्रहण गर्छ यसुलाई ऊ कन्भर्ट हुन्छ भन्छ नि, नयाँ जीवन पाउँछ, नयाँ गरी जन्मिन्छ, उसमा पवित्र आत्मा रहनुहुन्छ, जहाँ पवित्र आत्मा हुनुभएको छ त्यहाँ वरदान पनि हुन्छ। कुनै मानिसमा ख्रिस्टको आत्मा हुनुहुन्न भने त त्यो उहाँको हुन पनि सक्दैन। त्यसकारण यहाँनिर अर्को पोइन्ट यो वरदानको सम्बन्धमा पहिलो कोरन्थी 13 को के अरे 12 को 13 मा, किनकि एउटै पवित्र आत्माद्वारा हामी सबैले एउटै शरीरमा बप्तिस्मा पायौँ, यहुदी वा ग्रिक, कमारो वा फुक्का, हामी सबैलाई एउटै पवित्र आत्माबाट पिउन दियो। भनेको मतलब पवित्र आत्मा हरेकलाई परमेश्वरले दिनुहुन्छ र त पवित्र आत्मा जससँग हुनुहुन्छ पवित्र आत्माको उपस्थितिमा पवित्र आत्माको फल र वरदान हुँदछ, त्यो कुरो चाहिँ हामीले यो पदहरूबाट स्पष्ट बुझ्छौँ। अब हामी 15 र 16 पद छ, तपाईँलाई छिटै म गर्न चाहन्छु, अनि 15 मा चाहिँ यी कर्तव्यहरू पालन गर तिनीहरूमा नै लागिबस ताकि तिम्रो प्रगति सबैले देखुन्। यहाँनिर के छ भने यी कर्तव्यहरू भनेको चाहिँ जुन शिक्षाहरू दिइराखेको छ अहिले भर्खरै ती सबै कुरा 12 पदको 13 पदको यी सबै कुरा उसले गरिराख्नु पर्यो तिमोथीले। त्यसपछि के छ भने प्रगति भनेको चाहिँ हाम्रो आत्मिक अवस्था त फरक हुन्छ नि, अनि त्यो कुरो चाहिँ हामीमा मात्रै होइन कि बाहिरको मान्छेले पनि देख्न सक्छ, त्यो जुन चाहिँ देख्न सकोस् भनेर यहाँ लेखिएको छ, देख्न सकोस् यो प्रगति देख्न सकोस्। उसले चाहिँ ती कुराहरूमा ध्यान दिनु पर्यो, त्यसलाई मेहनत गर्नु पर्यो, त्यसलाई लागिरहनु पर्यो, त्यसमा समर्पित हुनु पर्यो। अनि व्यक्तिगत जीवनमा त्यही कारणले व्यक्तिगत जीवनको कुरा चाहिँ परमेश्वरको वचनमा, व्यक्तिगत जीवनमा परमेश्वरको वचनले काम गरेको हुनु पर्यो, त्यो सबभन्दा महत्त्वपूर्ण कुरा हामी यहाँ हेर्छौँ। त्यसैले अब त्यो कुरो आज मसँग समय नभएर मैले सबै कुरो भन्नु भ्याइरहेको छैन, छोट्याउँछु म यो सिद्धार्थ तपाईँलाई अन्त गर्छु। म 16 पद अन्तिम, पहिलो तिमोथी 4 को 16 मा आफ्नो विषयमा र आफ्नो शिक्षाको विषयमा होसियार बस। अब यहाँनिर आफ्नो विषयमा भन्ने बित्तिकै के हुन्छ, उसको व्यक्तिगत आत्मिकी अवस्थाको कुरा आउँछ, उसको व्यवहारको कुरा आउँछ, जति पनि कुरा सिक्यौँ नि 12 पद त्यो उसको आफ्नो विषयमा हो, त्यो आत्मिकी रूपमा प्रभुको आज्ञा अनुसार पवित्र आत्माको अगुवाई अनुसार जिउने जीवन व्यक्तिगत रूपमा हुनु पर्यो। हामी व्यक्तिगत रूपमा ख्रिस्टमा समर्पित, ख्रिस्टमा भरोसा गरेको विश्वासयोग्य व्यक्ति हुनु पर्यो, त्यो पहिलो कुरा भयो। दोस्रो कुरा यहाँ के छ, आफ्नो शिक्षा भनेको चाहिँ दुईवटा कुरा आउँछ, हामीले अरूलाई सिकाउने कुरा र हामी आफैले बुझेको कुरा, यो शिक्षा भनेको चाहिँ डक्ट्रिन हो। डक्ट्रिन भनेको चाहिँ सबै कुरा जे छ मुक्तिको बारेमा, परमेश्वरको बारेमा, मान्छेको बारेमा, पापको बारेमा, क्षमाको बारेमा, प्रेमको बारेमा, जति पनि कुराहरू छन्। अब अस्ति नै हामीले बेथानी अनुग्रह मण्डलीको सङ्गतिमा ख्रिस्टको दोस्रो आगमनको बारेमा थियो, त्यो एउटा डक्ट्रिन हो, त्यो शिक्षा हो। सो ती स्वच्छाहरूमा हामी होसियार बस्नुपर्छ भनेको चाहिँ त्यो त्यसमा गलत नहोस्, त्यसमा सही होस्। अनि त्यो होसियार गर्दाखेरि चाहिँ के हुन्छ, यी कुराहरूमा हामी लागिरहनु पर्छ होसियार साथ, परमेश्वरको वचनलाई केलाएर आफैलाई जाँचेर, अनि त्यसो गर्नाले यहाँनिर के छ, तिमीले आफैलाई र सुन्नेहरूलाई समेत बचाउने छौ। यहाँनिर दुईवटा कुरा छ, यो बचाउने भन्ने शब्द चाहिँ मुक्तिको कुरा भन्दा पनि चार अध्यायको एक पददेखि के छ, झुट्टा शिक्षाको कुरा छ, भरमाउने कुरा छ, बराल्ने कुरा छ, त्यसपछि त मृत्यु पनि छ, मुक्ति छैन। त्यसैले ती सबै झुट्टा शिक्षाबाट बचाउने हो नि त। झुट्टा शिक्षातिर लाग्नु भनेको त यसुबाटै अलग हुनुहुन्छ नि त, होइन? त्यसैले आफूलाई पनि झुट्टा शिक्षाबाट बचाउने र अरूलाई पनि बचाउनको लागि चाहिँ के, हाम्रो शिक्षा सही हुनु पर्यो र हाम्रो व्यक्तिगत जीवन सही हुनु पर्यो भन्ने कुरा चाहिँ हामी यहाँ देख्दछौँ। तपाईँलाई म एक दुईवटा पद यहाँ राखेको छु, म पढ्छु सरसर्ती, म सबै यसको उल्था वर्णन गर्ने समय मसँग छैन। यहाँ पहिलो कोरन्थी 10:12 यसकारण जसले खडा छु भनी सोचेको छ त्यो होसियार रहोस्, नत्र त त्यो लड्ने छ। त्यसले आफैलाई जाँच्ने कुरा यहाँ धेरै छ। अर्को, पावलले आफ्नो जीवनमा होसियारीको कुरा कसरी गर्छ, कसरी ऊ चाहिँ आफ्नो जीवनमा समर्पणता देखाउँछ। यहाँनिर फिलिपी 2:12 चाहिँ यसकारण मेरा प्रिय हो, जसरी तिमीहरूले सधैँ आज्ञा पालन गरेका छौ, मेरो उपस्थितिमा मात्र गरे जस्तो होइन तर अब झन बढी मेरो अनुपस्थितिमा डर र कम्प साथ तिमीहरूको आफ्नो मुक्तिको काम पुरा गर्न परिश्रम गर। अनि अर्को यहाँनिर फिलिपी 2:3 किनकि तिमीहरूलाई उहाँको असल अभिप्राय अनुसार इच्छा गर्ने र काम गर्ने दुवै तुलाउनलाई परमेश्वर तिमीहरूमा काम गर्नुहुन्छ। अब यहाँनिर तपाईँलाई मैले अघि एउटा शब्द के भनेको थिएँ भने, जबसम्म परमेश्वरले मेरो जीवनमा, मेरो व्यक्तिगत जीवनमा काम गरिसक्नुहुन्न नि पुरा, मद्वारा अरूको जीवनमा काम गर्न सक्नुहुन्न। धेरै समस्या के छ भने, कतिजना मान्छेहरू परमेश्वरको सेवामा अगाडि बढाएका छन्, आफ्नो हृदयमा आफ्नो जीवनमा काम पुरा गर्न दिया छैन। त्यो कुरो हामीले आफैलाई जाँच्नुपर्ने कुरा हो है। त्यसकारणले यहाँनिर के छ त, किनकि तिमीहरूलाई उहाँको असल अभिप्राय अनुसार इच्छा गर्ने र काम गर्ने दुवै तुलाउनलाई परमेश्वर तिमीहरूमा काम गर्नुहुन्छ। त्यसैको ए यहाँनिर परमेश्वरको अनुग्रहले नै, उहाँको अनुग्रहको कामले नै हामी उहाँको इच्छाअनुसार काम गर्नलाई र प्रेम गर्नलाई पनि, होइन? अर्को पदमा, अर्को अनुवादमा प्रेम भन्ने शब्द पनि छ, उहाँले हामी हाम्रो जीवनमा काम गरिरहनुहुन्छ। त्यसैले परमेश्वरको काम हाम्रो जीवनमा हुन दिनुपर्छ। एफिससको मण्डलीलाई पावलले पहिला पनि सचेत हुनलाई भनेको थिए। त्यसैले यो सचेत हुने सम्बन्ध जो 16 पदमा छ, होसियारी रहने सम्बन्ध, प्रेरित 20:28 एफिसीको मण्डलीलाई पहिला, तिमोथी पठाउनुभन्दा पहिला, तपाईँहरू आफ्नो निम्ति र आफ्नो समस्त बगालको निम्ति सावधान रहनुहोस्, तपाईँले योभन्दा अघिल्लो पद 27 पढ्नुभयो भने बुवासाहरू आउनेछन् भन्ने तपाईँले देख्नुहुन्छ है। पवित्र आत्माले तपाईँहरूलाई बगालका जिम्मेवाल बनाउनु भएको हुनाले उहाँले आफ्नै रगतले किन्नु भएको परमेश्वरको मण्डलीको हेरचाह तपाईँहरू गर्नुहोस्। अब यसको 30 पद, तपाईँहरूकै बिचबाट भरमाउने कुरा बोल्ने मानिसहरू उड्ने छन् जसले चेलाहरूलाई आफ्नो पछि लैजान्छन्। त्यसकारणले प्रियहरू हो, कचोटि मण्डलीमा तपाईँ र मैले आफ्नै सोचेको, असल सोचेको तपाईँले ध्यान राम्रोसँग दिनु भएन भने, तपाईँमा आफैमा विवेक छैन, आत्माको काम छैन भने तपाईँलाई झुक्याउँछ, अनि धेरै मण्डलीहरू झुकिएका छन्। त्यसैले मण्डली भन्दैमा, चर्च गएको भन्दैमा, अझ ठुलो दुःख गर्ने भन्दैमा, कचोटि धेरै सेवा गर्ने दुःख गर्छन् तर उसको जीवनमा ख्रिस्टको कुरा हुँदैन, बुझ्नुहुन्छ? अब त्यो त्यसको बारेमा धेरै अरू कुरा थियो मसँग, तर म तपाईँलाई भन्ने आज टाइम छैन, किनभने हाम्रो टाइम सिद्धि हो। तर यो एकदम परमेश्वरको शिक्षा, यो 4 अध्याय 1 तिमोथी एकदम महत्त्वपूर्ण छ। त्यो यसले मलाई चाहिँ व्यक्तिगत रूपमा के छ भने, मेरो आफ्नै जीवनको सुरक्षा चाहिँ परमेश्वरले गर्न चाहनुहुन्छ तर मलाई नै तयार पार्नुहुन्छ। मैले नै होसियारी हुनु पऱ्यो नि, यो भरमाउने कुराहरू त मलाई भरमाउँछ नि, होइन? त्यसैले मान्छेहरूको पछि लाग्न खोज्नु हुँदैन। धेरैचोटि हाम्रो स्वभाव के हुन्छ भने, हामी एक्लै रहन सक्दैनौँ, हामीलाई कुनै न कुनै मान्छेको एप्रुभल, कुनै न कुनै मान्छेको सङ्गति चाहिन्छ। त्यसले गर्दा कहिलेकाहीँ हामी त्यो मान्छेलाई गुमाउँछौँ भनेर उसमा भएको गलत कुराहरू पनि ओभरलुक भन्छ नि, ढाक्छौँ, त्यसले हामीलाई भरमाउन सक्छ। त्यसको मतलब हामीले मान्छेलाई विरोध गर्नु, मान्छेलाई निन्दा गर्नु पनि हुँदैन, तर उनी हामी सत्यवादी हुनु पर्यो, हाम्रो हामी जहिले पनि सतर्क हुनु पर्यो, ताकि हामी मान्छेहरूको पापमा सहभागी नहौँ, बुझ्नुहुन्छ? किनभने पवित्र मण्डली परमेश्वरको मण्डली हो, येशूको शरीर तपाईँहरूमा अङ्ग हो, अनि हामीलाई दिएको जिम्मा चाहिँ त्यसलाई पवित्रतामा अझै कायम राख्ने हो। परमेश्वरले हामी सबैलाई आशिष दिउन्, आउनुहोस्।